फिर रोजा कल्ला हो, फिर अगर लौटाया लौटा लाया तुझको अल्लाह ताला, यानी जब अल्लाह ताला आपको मदीना की तरफ लौटाएगा। अब ये जो लिख लें यहाँ पे कि सिक्स से लेके नाइन्थ रकू तक वो आयते हैं जो गज़वाए तबूक पे रवानगी से पहले नाजिल हुई थी, और इनके बाद की ये जो आयात है ना, ये मुख्तलिफ मौके पे नाजिल होती रहीं, कुछ जाते हुए, कुछ रास्ते में, कुछ तबूक में क़याम के दौरान, कुछ वापस आते हुए रास्ते में। ठीक है, तो अब यहाँ पे कहा जा रहा है, ए नबी सल्लल्लाहु अलैहि वसल्लम, अगर अल्लाह आपको लौटा कर ले जाए किधर, मदीना, यानी इला तौइफतिन, तरफ एक ग्रोह के, मिनहुम उनमें से, फस्तअज़िनू का लिल खुरूज, फिर उन्होंने इजाज़त मांगी आपसे निकलने के लिए, यानी किस वक़्त निकलने के लिए, किन्होंने इजाज़त मांगी, मुनाफिकीन ने, लिल खुरूज निकलने के लिए, कौन सा निकलना, यानी आइंदा कभी भी जंग के लिए निकलने के लिए इन्होंने अगर आपसे इजाज़त मांगी, तो आपने क्या कहना है, फ़कुल, तो कह दीजिए, लन तखरुजू माया अबदा, हर गिज नहीं तुम निकलोगे मेरे साथ अब कभी भी, नेवर अगेन। एलिजिबिलिटी इनकी ख़त्म कर दी गई कि कभी भी जंग के लिए, अब उन्होंने क्यों पूछना था जाने के लिए, आइंदा हो सकता था कि कभी कोई जंग के लिए हो जिसमें उनको नज़र आ रहा हो कि यहाँ पे बड़ा फ़ायदा होगा, माल गनीमत मिलेगा, और वो ये सोच के वो आके कहें कि हमने भी जाना है, तो अब आप उनको कह दें नहीं, अब नहीं, क्यों, ये क्यों कहा गया, वलन तो कातिलु माया अदुवा, और हरगिज़ नहीं तुम जंग करोगे मेरे साथ दुश्मन से, दुश्मन से अब तुम मेरे साथ मिलके कब भी जंग नहीं करोगे, क्यों, इसलिए कि देखें जब वक्त था और आप सल्लल्लाहु अलैहि वसल्लम ने अपील की, एक एक बंदा, एक एक फर्द, उसकी ज़रूरत थी उस वक़्त, उस वक़्त तुम नहीं आए जिस वक़्त ज़रूरत थी, अब अगर तुम आके कहते भी रहो अब हमें तुम्हारी ज़रूरत नहीं है। देखिए अल्लाह के दीन की तरफ से कभी जब कॉल आती है ना, जब ज़रूरत होती है, जैसे आप समझे आपके कोई दोस्त है, आपको जब ज़रूरत का टाइम था वो कहीं नज़र ही नहीं आ रही थी, बहाने बन के करके उसने कहीं चली गई, कुछ कर लिया और आप वैसे के वैसे ही रह गए, या आपकी कोई ऑफिस है, एम्प्लॉयज़ हैं, जिस वक्त आपका प्रोजेक्ट आया, उसकी डेडलाइन थी, आपको सख्त ज़रूरत थी, उन्होंने कहा जी हम तो छुट्टी पे जा रहे हैं, उसके बाद वो आगे कहते हैं अब हम रेडी हैं काम करने के लिए, अब आप भी कहेंगे कि नहीं अब आप फारिग ही हैं, अब आप ऐसा करें जाएं, अब आप मुस्तकिल ही छुट्टी ले लें क्योंकि अब नहीं हमें आपकी ज़रूरत, ऐसे ही कहेंगे ना, या फिर आपकी जो दोस्त है वो बाद में आके कहे कि मैं तो तुम्हारी इतनी अच्छी दोस्त हूँ, देखो कभी भी ज़रूरत पड़े ना मुझे ज़रूर बताना, तो आप क्या कहेंगे कि नहीं मेहरबानी आपकी अब आपकी ज़रूरत नहीं है मुझे, कि उस वक़्त जब आपके पास इतना मुश्किल वक्त था उस वक़्त नहीं वो आई तो अब आपने उसको क्या करना। इसी तरह बास हालात ऐसे होते जब दीन को सख्त ज़रूरत होती, उस वक़्त अगर आप नहीं आए, उसके बाद इंसान बाज़ दफ़ा अपने आप को पेश करता भी रहे तो वो वक्त गुजर चुका है, आप अब अल्लाह ताला ही नहीं आपको लेना चाहता, अब जाओ तुम छुट्टी करो, समझे। अब ये वही है जो हमने पढ़ा ना, वगलुज अलैहिम, इनके ऊपर सख्ती करें, ये उसमें से एक सख्ती की बात है कि अब ये अब आपके साथ नहीं जाएंगे। मैंने आपको बताया था ना, सख्ती का मतलब ये नहीं कि उनके साथ बदगुजुमानी, बदकलामी, ये करने का मतलब नहीं है, बल्कि अब ये सख्ती क्या है, नहीं अब तुम नहीं हमारे साथ जाओगे। तो हमें इससे क्या पता चलता है, तमाम टाइम्स एक जैसे नहीं होते, कभी कोई टाइम होता है नेकी का, मसलन आपसे किसी ने कहा कि भाई फलां जगह पे बहुत ज़रूरत है, बहुत ज़रूरत है इस वक्त, कोई हालात ऐसे आ गए हैं, मतलब मुसलमानों पे कहीं कोई ऐसे हालात आ गए हैं, कोई ऐसी मस्जिद तामीर हो रही थी, कोई ऐसे उस वक्त इंतहाई ज़रूरत थी, आपको बहुत कहा गया, आपने कहा नहीं जी मैं तो अभी नहीं, ये नहीं, वो नहीं, उस उसके बाद वो वक्त गुजर गया, अब आप अपना सदका लेके खड़े भी रहें तो अब उनको ज़रूरत नहीं, वो कहते नहीं जी अब आपकी ज़रूरत नहीं है, ठीक है अब आप ले जाएं अपना सदका, अब हमें चाहिए ही नहीं, आपका नेकी का मौका गुजर चुका, नेकी का चांस आपने गंवा दिया। बाज़ दफ़ा ज़िंदगी में नेकी के मौके ना एक ही दफ़ा आते हैं, याद रखें, और उसमें जब इंसान कह देता ना नहीं मैं ऐसे वैसे टाल मटोल इस तरह उस तरह, وہ جی ہم ایسے کریں گے تب ہم آئیں گے، وہ بچے وہ بڑے ہوں گے تب میں کروں گی، پھر فلانے کی شادی ہوگی تب میں آؤں گی، وہ کر. تو پھر جب وہ ٹائم بھی آ جاتا ہے نا، بعض دفعہ تب موقع ہی نہیں رہتا. ہو سکتا ہے زندگی ہی نہ رہے، یا ہو سکتا ہے ان کو ہی ضرورت نہ رہے، یا ہو سکتا ہے کوئی اور ایسا کام آ جائے کہ آپ پھر وہ نیکی کا کام نہ کر سکیں. تو چانسز نیکی کے یاد رکھیں آپ کے ڈور پہ بار بار نوک نہیں کرتے، یہ یاد رکھیں. ہمیشہ دستک نہیں دیتے، اللہ تعالیٰ نیکی کا چانس دیتا ہے، اور وہ چانس بعض دفعہ آپ کی ریچ میں ہوتا ہے، آپ کر سکتے ہیں، مگر چھوٹی چھوٹی چیزوں کے بہانے کر کے ہم اس چانس کو مس کر دیتے ہیں. اس کے بعد چانس دوبارہ مل ہی نہیں پاتا، موقع آتا ہی نہیں ہے. اس کا مطلب ہے کہ ہمیں چھوٹی چھوٹی باتوں کو عذر بنا کے، بہانے بنا کے چانسز کو چھوڑنا نہیں چاہیے. جتنا آپ کر سکتے کر لیں، موقع بار بار نہیں ملتے. چھوٹا ہو نیکی کا موقع یا بڑا ہو، کر گزریں. دیکھیں اب ان کو کہہ دیا گیا نو ویکینسی، جیسے نو ویکینسی بورڈ لگا دیا گیا، اب نہیں چاہیے، جاؤ اب چھٹی کرو. انکم رضیتم بالقعود اول مرۃ فقعدوا مع الخالفین، تم بے شک تم راضی ہو گئے تھے نا بیٹھنے پہ پہلی دفعہ، یعنی جب ہم تبوک کے لیے نکلے تھے تب تم اس پہ راضی ہو گئے تھے کہ تم پیچھے بیٹھے رہو، پیچھے رہو. جب تم فرسٹ ٹائم تم نے نہیں کیا، فخذوا مع الخالفین، تو اب بھی تم بیٹھے رہو ہی نہیں پیچھے رہنے والوں کے ساتھ. دیکھیں سبحان اللہ، اللہ تعالی بڑا غیور ہے، بڑا غیور ہے. آپ بار بار نو کرتے ہیں، نو کرتے ہیں اللہ کے کام کو، تو اللہ کو کسی کی بھی نہیں ضرورت، کسی کی بھی نہیں ضرورت. یہ تو ہمارا ٹیسٹ ہوتا ہے کہ جب کوئی اللہ کا کام آتا ہے اب ہم کرتے ہیں یا نہیں کرتے، یا اس موقع کو ہم اویل کر کے اپنے لیے فائدہ کر لیتے ہیں یا چھوڑ دیتے ہیں. یہ ہمارا ٹیسٹ ہے. اللہ تعالیٰ کو نہیں ضرورت ہے کہ بھئی آئیں یہ بیچارے، یہ اگر ہمارے میرے دین کی خدمت نہیں کریں گے تو یہ بیچارہ دین اسلام ایسے ہی رہ جائے گا، کوئی بے سہارا لاوارث ہوگا، کیا ہوگا؟ ایسا کچھ نہیں ہے. یہ ہماری شاید اپنی خام خیالی، میں نہیں کام کروں گی تو پتہ نہیں کیا ہوگا، ہم نہیں پڑھیں گے تو کیا ہوگا. کسی کی بھی نہیں اللہ کو ضرورت، یہ ہمیں ضرورت ہے، یہ ہمارے امتحان ہے. تو وہ بڑا غیرت والا ہے، تم نہ نہ کرتے ہو اس کے کام کو، جاؤ اس کو تمہاری ضرورت ہے، جاؤ. تو فرسٹ ٹائم تم بیٹھے تھے نا، اب بیٹھے ہی رہو، یہ مطلب ہے. ہمیں ڈر جانا چاہیے اس پہ، یہ نہ ہو کہ جب ہم بار بار نو 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 کرتے رہے، بار بار بہانے بازیاں کرتے رہے، یہ نہ ہو کہ اللہ تعالیٰ اب اس کے بعد ہمیں ایسے موقعوں سے ہی محروم کر دے. اس ٹال مٹول کی وجہ سے، یہ جو بچنے کی کوششیں ہم کرتے ہیں نا، کسی طرح میری جان چھوٹ جائے، یہ نہ ہو اللہ توفیق ہی چھین لے. آپ نے دیکھا بعض دفعہ کوئی آپ کو نیکی کی طرف بلاتا ہے، بلاتا ہے، بلاتا ہے، پھر اس کے بعد وہ بلانا ہی بند کر دیتے ہیں، نہ کبھی ان کا فون آتا ہے نہ کبھی وہ کہتے ہیں. سمجھ جایا کریں، یہ نہ ہو اللہ آئندہ کے لیے ہمیشہ کے لیے قبول کرنے سے انکار کر دے، ہمیشہ کے لیے کہہ دے کہ جاؤ اب جن کاموں میں تم پڑی ہوئی تھی انہی میں پڑی رہو. اب یہ بھی شکر ہے کہ بعض چیزیں ہمیں آ کے دیکھیں غیب میں ہوتی ہیں نا، ہمیں نہیں پتا ہوتا. پتا نہیں کتنی دفعہ ایسے ہمارے ساتھ نہ ہو گیا ہو کہ ہم نے کسی کام کو ایسا کیا ہو اور اللہ نے توفیق چھین لی ہو. اب پتہ نہیں کتنی دفعہ اللہ کے ہاں سے یہ کہا جا رہا ہو کہ بیٹھے رہو، اب تم اب نہیں تمہیں یہ اس کا چانس ہی نہیں کبھی ملے گا، اور ہم خوش ہوتے رہے، ہاں دیکھا شکر ہے ہماری جان چھوٹی. استغفر اللہ. ولا تصلي على احد منهم مات ابدا، اور نہ تم نماز پڑھو کسی ایک پر ان میں سے مر جائے جب کبھی بھی. آپ نے اے نبی، یہ بھی وغلظ علیہم کی ایک قسم ہے، یہ بھی ان کے پر سختی کی ایک قسم ہے. اے نبی آج کے بعد نہ نماز پڑھو، یعنی نہ نماز جنازہ پڑھیں، آپ نے اس کے بعد ان کے اوپر یعنی منافقین پہ ان میں سے کوئی بھی مر جائے تو کبھی بھی ان کے اوپر نماز جنازہ نہیں پڑھنی, کبھی بھی نہیں پڑھنی, روک دیا گیا. وَلَا تَقُمْ عَلَىٰ قَبْرِهِ, اور نہ آپ کھڑے ہوں گے کبھی ان کی قبر پہ, اس کی قبر پہ, اس کی کسی ایک منافق کی بھی قبر پہ آپ نے کبھی نہیں کھڑے ہونا. آپ صلی اللہ علیہ وسلم کی یہ عادت تھی کہ جب کسی کو دفنا دیا جاتا تھا تو آپ صلی اللہ علیہ وسلم اس کی قبر پہ کھڑے ہو کے کچھ دیر دعا کیا کرتے تھے, اس کے لیے ثابت قدمی کے لیے. منافق کے لیے ایسا کرنے سے روک دیا گیا. دیکھیں کتنی بڑی بات ہے کہ آپ صلی اللہ علیہ وسلم کی دعا سے وہ محروم ہو گئے, اور یہ بھی جب نماز جنازہ پڑھنے سے منع کر دیا گیا تو یہ بھی ایک بہت بڑی بات اس لیے تھی کہ نماز جنازہ میں بھی استغفار مانگی جاتی ہے ان کے لیے جو کہ مر گئے ہوتے ہیں. تو نماز جنازہ پڑھنے سے مطلب انکار, منع کرنے کا مطلب ہے کہ اب ان کے لیے استغفار بھی نہیں ہوگی. اب اس آیت کا شان نزول پہلے دیکھ لیتے ہیں پھر اور بات کریں گے. یہ خاص طور پہ عبداللہ بن ابی ابن سلول کے بارے میں اتری ہے جو رئیس المنافقین تھا. اس کے بارے میں آپ کو پہلے بھی بات بتائی تھی نا بخاری میں کہ اس کے مرنے پر اس کے جو بیٹا تھا عبداللہ رضی اللہ تعالیٰ عنہ رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے اور درخواست کی کہ میرے باپ کے کفن کے لیے آپ خاص اپنا پہنا ہوا کرتا عنایت فرمائیے. آپ نے دے دیا. پھر کہا آپ خود اس کی نماز جنازہ پڑھائیے. آپ نے یہ درخواست بھی منظور کر لی اور نماز پڑھانے کے ارادے سے اٹھے, لیکن حضرت عمر رضی اللہ تعالیٰ عنہ نے آپ کا دامن پکڑ لیا اور عرض کیا یا رسول اللہ آپ اس کے جنازے کے لیے اس کے جنازے کی نماز پڑھائیں گے, حالانکہ اللہ تعالیٰ نے اس سے منع فرمایا. آپ نے فرمایا سنو اللہ تعالیٰ نے مجھے اختیار دیا ہے تو کہ میں ان کے لیے استغفار کروں یا نہ کروں, اگر ان کے لیے 70 دفعہ بھی استغفار کروں گا تو بھی اللہ تعالیٰ انہیں نہیں بخشے گا, تو میں 70 دفعہ سے زیادہ استغفار کر لوں گا. حضرت عمر فرمانے لگے یا رسول اللہ یہ منافق تھا, لیکن آپ صلی اللہ علیہ وسلم نے اس کی جنازے کی نماز پڑھائی. جب یہ پڑھا لی پھر یہ والی آیت اتری کہ اب آپ کبھی نہیں پڑھائیں گے, اور اس آیت کے اترنے کے بعد آپ صلی اللہ علیہ وسلم نے کبھی نہیں پڑھائی, لیکن ہاں اس کی نماز جنازہ پڑھا دی تھی. تو اس نماز میں صحابہ بھی آپ صلی اللہ علیہ وسلم کے پیچھے تھے, اور ایک روایت میں کہ حضرت عمر فرماتے ہیں جب آپ اس کی نماز کے لیے کھڑے ہو گئے تو میں صف سے نکل کے آپ کے سامنے آ کے کھڑا ہو گیا. میں نے کہا کیا آپ اس دشمن رب عبداللہ بن ابی کے جنازے کی نماز پڑھائیں گے, حالانکہ فلاں دن اس نے یوں کہا تھا اور فلاں دن اس نے یوں کہا تھا, اور اس کی وہ تمام باتیں دہرائیں. اللہ اکبر, ہم پڑھتے ہیں نا وہ باتیں تو ہمیں غصہ آ جاتا ہے, ہمیں ہوتا ہے کہ یہ اس نے کیسی بری باتیں کی اور آپ صلی اللہ علیہ وسلم کو کتنے دکھ دیے, لیکن آپ صلی اللہ علیہ وسلم مسکراتے رہے, سب سنتے رہے. آخر میں فرمایا عمر مجھے چھوڑ دو, اللہ نے مجھے استغفار کرنے کا اختیار دیا, اگر مجھے معلوم ہو جائے کہ 70 دفعہ سے زیادہ میں ان کے لیے استغفار کر سکتا ہوں تو میں یقیناً 70 دفعہ سے زیادہ استغفار کر لوں گا. چنانچہ آپ نے نماز بھی پڑھائی, جنازے کے ساتھ بھی گئے, دفن کے وقت بھی موجود رہے, اور اس کے بعد حضرت عمر فرماتے ہیں مجھے اپنی اس گستاخی پہ بڑا افسوس ہونے لگا کہ اللہ اور رسول خود خوب علم والے ہیں, وہ خود جانتے ہیں, تو میں نے ایسی بات کیوں کی, میں نے ایسی جرت کیوں کی. اور کچھ ہی دیر گزری تھی کہ یہ دونوں آیتیں نازل ہو گئیں اور اس کے بعد نہیں آپ صلی اللہ علیہ وسلم نے نماز پڑھائی. اور یہ بھی روایت میں آتا ہے کہ عبداللہ بن ابی یہ وصیت کر کے مرا تھا کہ میری نماز جنازہ جو ہے وہ آپ صلی اللہ علیہ وسلم خود پڑھائیں. تو اس کے بیٹے نے آ کے پھر یہ, اور بیٹا جو تھا عبداللہ بن عبداللہ وہ اتنے پکے سچے مسلمان تھے نا, کہا جاتا ہے اب یہ کوئی پوچھے اگر کہ بھئی آپ صلی اللہ علیہ وسلم نے کیوں پڑھائی اس کی نماز جنازہ, تو بات یہ ہے کہ اگر آپ صلی اللہ علیہ وسلم انکار کر دیتے تو یہ تو پکے مسلمان تھے, ان کی کتنی حد تک ہوتی, ان کی کتنی بے عزتی ہوتی نا. دوسری بات کیا ہے اس کے اندر, یہ بھی بات ہے کہ ان یہ جو عبداللہ بن ابی تھا یہ خزرج قبیلے کا ایک رئیس تھا. اب پتہ نہیں اس کو تو بنانا تھا یہاں کا بادشاہ, آپ صلی اللہ علیہ وسلم ہجرت کر کے آ گئے پھر آپ صلی اللہ علیہ وسلم حکمران بن کے بننا, بادشاہ اس نے بننا تھا, اس کا تاج بھی تیار ہو گیا تھا, تو اس کو تو بہت جیلسی تھی, تو ساری زندگی یہ اس طرح منافق ہی رہا. لیکن یہ اس قبیلے کا سردار تھا تو ان قبیلے والوں کے لیے بھی ایک حد تک ہو جاتی, सकते हैं, उनकी भी एक बेइज्जती इसके अंदर थी ना, तो इसलिए भी आप सल्लल्लाहु अलैहि वसल्लम ने किया। दूसरी बात ये एक और भी बात इसके अंदर आती है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जानते थे कि इसका असर जो है ना लोगों के ऊपर होगा, और आप सल्लल्लाहु अलैहि वसल्लम ने वाकई जब इसकी नमाज जनाजा पढ़ाई थी तो कहा जाता है कि हजरत कबीले के 1000 लोग मुसलमान हो गए थे। तो आपने फरमाया था कि मैं इसलिए मैं ये कर रहा हूँ। और दूसरा इसका कुर्ता देने के ऊपर भी, जो ये आप कोई सवाल कर सकता है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने क्यों इसको अपना कुर्ता अता फरमाया, तो इसका भी एक रीज़न ये है, हदीस में आता है आपने फरमाया मेरा कुर्ता इसको अल्लाह के अजाब से तो नहीं बचा सकता। साफ ये बात है, हम तो वो जमजम में भिगो भिगो के डालते हैं और फिर पता नहीं वहाँ पे गिलाफे काबा से काट के ले आते हैं, या वहाँ पे काबा के साथ मल मल के अपना कफन वो करते हैं कि पता नहीं इससे हमारे अजाब को ख़त्म हो जाएगा और कब्र का अजाब नहीं होगा। ऐसा नहीं है, आप सल्लल्लाहु अलैहि वसल्लम का कुर्ता मुबारक था, लेकिन आपने फरमाया अल्लाह के अजाब से ये नहीं बचा सकता, मगर मैंने ये इसलिए दिया है कि मुझे उम्मीद है कि इस अमल से इसकी कौम के 1000 आदमी मुसलमान हो जाएंगे, और वाकई वो मुसलमान हो गए थे। और आपको ये पता था कि मेरे किसी भी अमल से इस मुनाफिक की मगफरत नहीं होगी, मगर सिर्फ इसलिए कि इसमें दूसरे काफरों के मुसलमान होने की उम्मीद थी, इसलिए आपने नमाज भी पढ़ाई कुर्ता भी दिया। और दूसरी बात, दूसरी वजह ये भी बताई जाती है कि आप सल्लल्लाहु अलैहि वसल्लम के जब चचा अब्बास जो थे वो बदर में आए थे, तो जब पकड़े गए थे ना तो उनके ऊपर उनके जिस्म पे कपड़ा नहीं था, तो ये अब्दुल्ला बिन उबई भी लंबा था, लंबा तड़ंगा आदमी था, सिर्फ इसका जो इसकी कमीज थी वो हजरत अब्बास को पूरी आ रही थी, तो अब्दुल्ला बिन उबई की कमीज लेके आपके चचा अब्बास रज़ी अल्लाह तआला को पहना दी गई थी। इसके इसी एहसान का बदला आपने ये दिया कि आपने अपनी कमीज अता फरमा दी। और यहां से साफ पता चला कि मुनाफिक की नमाज जनाजा पढ़ने से भी मना फरमा दिया गया था आपको, लेकिन ये आज नहीं हो सकता, क्योंकि आज हम किसी को भी नहीं कह सकते कि फलां मुनाफिक है। ठीक है, आज कोई किसी मुनाफिकत जो है ना वो दिल का मामला है, और दिल का हाल सिवाय अल्लाह के कोई नहीं जानता। हाँ ये जरूर है, ये शायद से ये हमें जरूर पता चलता है कि काफिर की नमाज जनाजा नहीं पढ़ी जा सकती, और उसके लिए दुआए मगफरत भी नहीं की जा सकती, उसकी कब्र पे खड़े होके और उसके लिए दुआ मांगना वो भी नहीं सही है। ठीक है, तो यानी नमाज जनाजा पढ़ना भी तो किसी का इकराम और एजाज होता है ना दूसरी मैयत के लिए, तो इससे हमें यहाँ से पता चलता है कि कब्र पे भी नहीं खड़े होना किसी काफिर की, उसकी जियारत के लिए भी जाना हराम है। हाँ इबरत हासिल करने के लिए या किसी मजबूरी के लिए हो सकता है, क्योंकि किसी मुसलमान का हो सकता है कोई काफिर रिश्तेदार मर जाए और उसका और कोई वारिस ना हो, तो अब मुसलमान रिश्तेदार उसको बस गड़े में दबा दे बस, दैट्स इट। लेकिन अदरवाइज वैसे खड़े होकर दुआ करना, बाकी मोमिनों के लिए तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना कि खड़े होकर दुआ की जाए, जब दफना दिया जाए तो उसके बाद इतनी देर तक खड़े होकर वहां पे दुआ की जाए जितनी देर तक ऊंट को जिबा करके नहर करके उसका गोश्त बांटा जाता है, उतनी देर तक खड़े होके वहां पे दुआ की जाए। और दुआ क्या करनी होती है उस वक्त, चलो अगर कोई वहां पे नहीं खड़ा हो सकता, जैसे औरतें घरों में है तो उस वक्त क्या दुआ करनी चाहिए उनको, उस वक्त ले देती हैं कि भाई गुठलियां पढ़ते जाओ और सिपारे पढ़ते जाओ। ओ उस वक्त देखो ये वो मुश्किल वक्त होता है जिसमें उसकी इस्तकामत के लिए दुआ करनी चाहिए, कि जैसे अल्लाह ये दुनिया में ईमान पे था इसी तरह मुनकर नकीर के सवाल और जवाब के वक्त भी इसको साबित कदमी अता फरमाना। आप सल्लल्लाहु अलैहि वसल्लम ने खड़े होकर फरमाया था वहां पे, एक रिवायत में आता है कि कब्र पे खड़े होकर सहाबा से फरमाया अपने भाई के लिए इस्तग़फार करो कि अल्लाह इसको बख्श दे, और इसके लिए साबित कदम रहने की दुआ करो, क्योंकि अब इससे सवाल किया जाएगा। और हम जब करते हैं तो हम सूरह फातिहा पढ़ रहे हैं, फातिहा में क्या पढ़ रहे हैं, एहदिना सिरातल मुस्तकीम, भाई हमें अल्लाह हिदायत दे दे सिरात मुस्तकीम की, तो आप उसके लिए क्या मांग रहे हैं, इस्तफार कोई नहीं है, कोई साबित कदमी की दुआ नहीं है। वो वक्त होता है जब सबसे ज्यादा उसको इस चीज की जरूरत होती है। हम घरों में खाने का इहतमाम कर रहे हैं, देगे उतार रहे हैं, लोग जो आए उनको कैसे सर्व करना है, वो फलां जगह से केटरिंग करा लो, फलां से, उन घर वालों को इस चीज की पड़ जाती है, यानी ये सुन्नत भी हमने छोड़ दी हुई है। और फिर जाबिर बिन अब्दुल्ला अंसारी फरमाते हैं कि जिस दिन साद बिन मुआज जो थे रज़ी अल्लाह तआला अन्हु फौत हुए थे, उस दिन हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ गए آپ صلی اللہ علیہ وسلم نے حضرت سعد کی نماز جنازہ پڑھائی, ان کو قبر میں اتارا, اور جب ان کی قبر کی مٹی برابر کر دی گئی تو آپ صلی اللہ علیہ وسلم نے سبحان اللہ کہا, اور ہم نے بہت دیر تک سبحان اللہ کہا. پھر آپ نے اللہ اکبر کہا, ہم نے بھی اللہ اکبر کہا. پھر آپ سے پوچھا گیا, یا رسول اللہ آپ نے سبحان اللہ اور اللہ اکبر کس کیوں کہا ہے, کس وجہ سے کہا؟ آپ نے فرمایا, اس نیک بندے پہ بھی قبر تنگ ہو گئی تھی, حتیٰ کہ اللہ نے اس پہ کشادہ کر دی. یعنی قبر کا بھینچنا جو ہے نا, وہ سعد بن معاذ کے لیے بھی قبر نے چاہا کہ ان کو بھینچ دے, لیکن اللہ تعالیٰ نے اس کو کشادہ کر دیا ان پہ. یہ مسند احمد کی روایت ہے. استغفر اللہ, اللہ قبر کے عذاب سے بچانا. تو لا تقم علی قبرہ, ان کی قبر پہ بھی نہیں آپ کھڑے ہو سکتے. انہم کفروا باللہ ورسولہ وماتوا وہم فاسقون, ان کا قصور کیا ہے, کیوں ان کو اس چیز سے محروم کر دیا گیا؟ کیونکہ انہوں نے اللہ کا کفر کیا, انہوں نے اس کے رسول کا کفر کیا. یہ اس حال میں مرے کہ یہ نافرمان تھے, نافرمانی کی حالت میں ان کی جانیں گئیں. یعنی انہوں نے توبہ بھی تو نہیں کی, کہ مرنے سے پہلے ہی توبہ کر لیتے تو پھر بھی کوئی چانس تھا. یہ اسی حالت میں گئے. اور کفر کا میں نے آپ کو بتا دیا نا, کہ یعنی عملی بھی کفر کیا, صرف زبان سے اگر کلمہ پڑھ بھی لیا تھا تو ساری ان کی زندگی اسلام کے خلاف سازشیں کرنے میں اور اس کو نقصان پہنچانے میں ہی گزری. یہ دو جرم تھے ان کے, ایک انکار اور دوسرا فسق پہ موت. تو فسق پہ موت آنا بھی بہت, یعنی ایک انسان کے اس سے بھی بچنے کے لیے دعا کرنی چاہیے کہ اللہ جب ہمیں موت آئے تو ایسی حال میں موت آئے کہ اللہ تو ہم سے راضی ہو اور کوئی تیری نافرمانی میں ہم ملوث نہ ہو جس وقت ہماری موت ہو. وَلَا تُعْجِبْكَ أَمْوَالُهُمْ وَأَوْلَادُهُمْ, اور دوبارہ وہی آیت ریپیٹ ہوئی ہے یہاں پہ, کیونکہ ان منافقین کے پاس مال کی کثرت تھی اور اولاد بھی ان کے پاس بڑی تھی. تو کہا گیا اب مسلمان سوچ رہے ہیں کہ نہ تو یہ اس پہ گئے, اگر یہ تبوک پہ گئے, ان کے پاس مال اور اولاد بھی اتنی زیادہ, تو کیا اللہ ان سے راضی ہے؟ کیونکہ ہم جیسے ہم دیکھتے ہیں نا, کسی کے پاس بڑے, اس کے بچے بھی بڑا فلرش کر رہے ہیں, باہر مال بھی بہت ہے, ریل پیل ہے, گاڑیاں, گھر, یہ, تو ہمیں ایسے لگتا ہے جیسے پتہ نہیں اللہ ان سے کتنا خوش ہے جو ان کو اتنا کچھ دیا ہوا. تو اللہ تعالیٰ نے فرمایا کہ نہیں, تمہیں کسی کا بھی, آپ کو کیا پتا کہ کون کیا ہے, آپ کو کسی کا بھی مال اور اس کی اولاد امپریس نہ کرے. کیونکہ یہ چیزیں ہوتی نا, اگر ہم نوٹ کریں تو یہ دو چیزیں ہوتی ہیں جن کے اوپر انسان بڑا امپریس ہوتا ہے. مال میں یہ نہیں کہ کوئی آپ کے سامنے نوٹ گن رہا ہے تو آپ بڑی امپریس ہو گئی. مال میں یہ سب ہے, اس کا پہننا اوڑھنا, اس نے زیور پہنے ہوئے ہوں, اس نے برانڈ نیم کی یہ چیزیں پہنی ہوئی ہیں, آپ بڑے امپریس, بڑے معروف, واہ بھائی واہ کیا بات ہے اس کی, اور ایسے. یہ جائز نہیں ہے. رشک صرف دو لوگ ہیں جن کے اوپر آپ رشک کر سکتے, ایک وہ جس کے پاس علم ہے اور وہ اپنے علم کو دن رات لوگوں کو سکھا رہا ہے, دے رہا ہے, آگے پھیلا رہا ہے. دوسرا وہ ہے جس کے پاس مال ہے اور وہ اپنے مال کو اللہ کے راستے میں خرچ کر رہا ہے دن رات. یہ صرف دو لوگ ہیں جن کے اوپر آپ رش کر سکتے, اس کے علاوہ کوئی قابل رش نہیں جس کو دیکھ کے ہم آہیں بھرے, ہائے ہائے وہ ایسا, ہائے دیکھو اس کو. اللہ تعالیٰ نے فرمایا الحاق متکاثر, یہ جو کثرت کی حویس ہے نا, یہ تمہیں غفلت میں لے جاتی ہے, غفلت تک لے جاتی ہے. یعنی آہے زیادہ ہو, زیادہ ہو, زیادہ ہو. اللہ تعالیٰ نے دیکھیں سورہ منافقون میں آیت نمبر 9 میں ایمان والوں کو اس چیز سے بلکہ وارن کی ہے, وارننگ ہے, تمہارے مال اور تمہاری اولاد کہیں تمہیں اللہ کی یاد سے غافل نہ کر دیں, جو ایسا کرے گا وہ بڑا خسارہ اٹھانے والا ہوگا. کیونکہ سب سے زیادہ جو چیز انسان کو غافل کرتی ہے نا, آپ نوٹ کریں, مال ہے اور اولاد ہے. ہر عورت کو دیکھیں گے ارے بچے بچے, بس کیا کریں, بچے بچے, نہیں تو وہ نہیں ہوگا, تو پھر جاب جاب, وہ جاب, بزنس جاب, بزنس جاب, یہ یہی چیزیں ہیں نا جو بھلا دیتی ہیں اللہ کی یاد, کہ اللہ کے لیے ٹائم ہی نہیں ہے. تم پھر اس چیز سے امپریس ہوتے ہو. تو ہمیں آپ صلی اللہ علیہ وسلم کو منع کر دیا گیا اس سے, اور آپ صلی اللہ علیہ وسلم تو نہیں امپریس ہو رہے تھے. تو آپ صلی اللہ علیہ وسلم کو کہہ کے تو آج کیا ہے نا, کیا آپ صلی اللہ علیہ وسلم ان کو فرما کے کس کو کہا جا رہا ہے, ایمان والو تم سب ان چیزوں سے مت امپریس ہو, یہ تو غفلت کی طرف لے جانے والی چیزیں. اور تمہیں کیا پتا انما یرید اللہ یعذبہم بها فی الدنیا, تمہیں کیا پتا اللہ تعالیٰ اس کے ذریعے کیا پتا, یہ اللہ تعالیٰ چاہتا ہے کہ عذاب دے ان کو اس دنیا میں اور تم امپریس ہو رہے ہو. تو ہمیں یہ دیکھنا چاہیے کیا ہم تو نہیں ان چیزوں سے امپریس ہوتے, ہم تو ایسا نہیں ہے کہ ہم جب کوئی ایسا انسان ہو جس کے پاس مال اور دولت بہت ہو اور فراوانیاں ہو تو ہم ایسے لوگوں سے دوستیاں کرنا چاہتے ہیں, ان کو بلانا چاہتے ہیں, ان کے ساتھ کانٹیکٹس بڑھانا چاہتے ہیں, ان کے ساتھ بچ بچ کے ملتے ہیں, ان کو تحفے تحائف دیتے ہیں, کسی طرح میرے ان کے ساتھ تعلقات ہو جائیں. اگر ابھی تک ہمارے یہی حال ہے تو ہم نے کیا سیکھا قرآن میں؟ قرآن تو کہتا ہے کہ یہ متاع دنیا متاع, یہ دنیا جو ہے متاع الغرور ہے, دھوکے کا سودا ہے, متاع قلیل ہے, بہت تھوڑا سا فائدہ ہے. پھر بھی ہم لوگوں کی اللہ ان کے پاس یہ ہے, ان کے پاس تو اپنا پرائیویٹ جیٹ بھی ہے, ان کے پاس تو یہ بھی ہے, ان کے بچے دیکھو کتنی یونیورسٹی میں پڑھ رہے ہیں, ان کے پاس ایسے ہے. تو اب ہم بس اپنے اندر ہی اندر کہ ہائے ہمارے پاس تو کچھ نہیں, اب بس کسی طرح ان کی چاکری کر لیں, بس ان کے ساتھ ایسے ہیں کہ بس ہیرو شکر ہوئے میں. کہیں ہم نے بھی مال کو اکبر تو نہیں بنایا ہوا؟ واقعی اللہ ہمارے لیے اکبر ہے یا مال اکبر ہے؟ کس کو بڑا سمجھتے ہیں؟ کرائیٹیریا کیا ہے ہمارے نزدیک؟ کیا صرف مال و دولت سے ہم لوگوں کو تولتے ہیں, یا وہ تقویٰ ہے جس کو اللہ نے کرائیٹیریا بنایا کہ کون اللہ سے ڈرنے والا زیادہ ہے؟ ہم خود کو نوٹ کریں, کوئی ہم سے سٹیٹس میں دنیا کی یہ جو چھوٹی چھوٹی چیزیں ہیں ان میں کوئی ہم سے کم ہے تو ہم اس سے کیسے ملتے ہیں, اور جو زیادہ ہے اس سے کیسے ملتے ہیں, دونوں کے ساتھ ہمارے رویے کیسے ہیں؟ کیا ہم کبھی یہ دیکھتے ہیں کہ کس میں دین زیادہ ہے, کس میں خوف خدا زیادہ ہے؟ یا ہمیں بس یہ ہے کہ ہائے وہ تو فلانی جگہ کے وہ تو سی ای او ہیں, اور فلانے آپ کو پتہ ہے ان کی کتنی جاگیریں ہیں, اور وہ تو لینڈ لارڈز ہیں, یہ بس سوچ سوچ کے ہم لوگوں کے پیچھے بھاگ رہے ہیں. یہ تو فتنہ ہے, اس کو فتنہ کہا گیا, مال اور بنون فتنہ ہے, اور پھر ہم ان سے امپریس ہوں. آج کتنے ہم امپریس ہیں, اسی سے پتا چلتا ہے کہ ابھی تک ہم ذہنی طور پہ غلام ہیں ان چیزوں کے. کیونکہ اگر ایسا نہ ہوتا تو پھر ہم امپریس نہ ہوتے. لوگوں کی گاڑیاں دیکھ کے ہم اگر ان کو تولتے ہیں نا, اور کس نے کیا زیور پہنا ہوا ہے, اور کیا اس کے پاس چیزیں, اور گھر اس کا کتنا بڑا ہے, کیا اسکوائر فوٹیج ہے اس کے گھر کا, کتنے کمروں کا گھر کسی کے پاس ہے, اس کے مطابق اگر لوگوں کو تولتے ہیں نا, تو پھر ہم نے ابھی تک سمجھا ہی نہیں کہ دنیا کی حقیقت کیا ہے اور آخرت کیا ہے. اللہ اکبر. پھر ہم باہر سے تو پڑھ رہے ہیں قرآن, مگر ہمارا اندر ابھی تک نہیں بدلا, کیونکہ پھر یہ ابھی تک اینٹوں سے اور لوہے سے اور سونے چاندی سے ہی امپریس ہو رہا ہے, اور اسی کی قدر کرتا ہے. اور انسان کی قدر اور تقویٰ اور نیکی کی قدر ابھی تک بھی نہیں ہے, دین کی قدر ابھی تک بھی نہیں ہم نے پہچانی. تو ہمارے لیے یہ بڑا ایک اپنا حساب لینے کا ایک مقام ہے کہ ہم دیکھیں اپنے آپ کو, پرکھیں اس میں, اور دیکھ لیں یہ بھی بات, اس چیز کو یہ جو بتایا گیا کہ اس کی وجہ سے امپریس نہ ہو, اس کو یعنی جب ہم امپریس ہوتے ہیں نا ہم, کیونکہ ہم اس کو کامیابی کی ضمانت سمجھتے ہیں کہ یہ لوگ کامیاب ہیں, اس لیے ہمیں ان کے پیچھے بہت وہ ہمارے دلی جذبات ہو جاتے ہیں ان کے. ہمیں کامیابی اور ناکامی کے معیار اب بہت اچھی طرح سمجھ آ جانے چاہیے قرآن سے, کس کو ہم کامیابی کے راستے کی طرف جاتا ہوا دیکھ رہے ہیں اور کس کو نہیں. کامیاب اور ناکام تو وہاں پہ جا کے پتا چلے گا نا کون ہوتا ہے, لیکن کم از کم یہ تو پتا چلنا نا کون کس راستے پہ جا رہا ہے. تو ہمیں اپنا جائزہ لینا چاہیے اس میں. یہاں پہ جو غفلت کی میں آپ کو بات بتا رہی ہوں کہ غفلت یہ چیزیں لے کر آتی ہیں, واقعی آپ دیکھیں جس کو آپ پوچھ لیں اللہ کے راستے پہ آنے کے لیے, یا جو کوئی بھی اللہ کے دین کا جو کوئی حکم ہے ماننے کے لیے, جو چیز بھی آڑ بنتی ہے لوگ کیا بتاتے ہیں. اللہ تعالیٰ فرما رہا ہے نا کہ ان چیزوں سے نہ امپریس ہو سکتا ہے, اللہ انہی کے ذریعے عذاب دے دنیا میں. کیا چیزیں یہ کیا چیز رکاوٹ بنتی ہے؟ اگر آپ دیکھیں گے یا تو کہیں گے تو پھر ہم بزنس کیسے کریں, پھر ہم کمائیں کیسے, پھر اگر یہ نہ کریں تو پھر ہمارے تو بڑا نقصان ہو جائے گا, फिर हम ये चीज ना बेचें या ये ना रखें तो फिर तो चल ही नहीं सकती हमारा दुकान, हमारा बिजनेस, हमारी ये। और दूसरी तरफ औलाद को देख लें तो आए दिन हमारे पास एक ही बात होती है कि बस क्या करें, बच्चों की वजह से, बच्चों ने मजबूर कर दिया, बच्चे ये कह रहे थे। यानी हम बच्चों की खातिर, उनकी खुशी की खातिर अल्लाह को नाराज कर देते हैं। ये वो चीज है, इतना बड़ा इम्तिहान है ये। कितनी दफा हमने ये कहा होगा ना, क्या करें, यहां बच्चे मानते ही नहीं है, उन्होंने इतना मजबूर कर दिया, वो ये कह रहे थे। तो कोई बात नहीं, हम बच्चों की मानते रहे, अल्लाह ताला का तो क्या है, वो तो माफी मांग लेंगे हम, इस्तग़फ़ार कर लेंगे। बच्चे ना कहीं नाराज हो जाए, इनके तो जज्बात कहीं वो ठेस पहुंच गई तो उनका हमें कितना ख्याल है, अपनी आखरत खराब कर लेंगे। बच्चे ना कहीं इनके दिल हर्ट ना हो। वाकई वाला तो अजीब काम वालों व औलाद हूँ, कितने भी बड़े ओहदों पे पहुंच गई हूँ इनकी औलादें, तुम्हें ये इंप्रेस ना करें, क्या पता तुम्हें क्या मालूम इनके माल और औलाद अल्लाह ने किस काम के लिए इनको दिए हुए, क्या पता इनके अजाब का जरिया ही बने हुए हों, क्योंकि वो ही औलाद इंसान के लिए फायदा है जो उसके लिए सदका जारिया बन जाए। बाकी उनकी जितनी भी बड़ी जॉबें हों, आपने क्या करना, आप तो अपनी किस्मत का खा के चले जाएंगे। और वही माल इंसान के लिए फायदा मंद है कि जो वो अल्लाह के रास्ते में दे देता है और वहां जाके उसका अजर उसको मिले, बाकी तो सब छोड़ जाना है। वतज़हका अनफुसुहुम वहुम काफिरून, तुम्हें क्या पता अल्लाह ने इसीलिए इनको माल और औलादें दी हो कि इनकी जानें इसी हाल में निकलें कि ये कुफर कर रहे हैं। यानी माल और औलाद तरक्की इसमें होती जा रही है, बढ़ते जा रहे हैं, ये बढ़ते जा रहे हैं, यानी औलाद भी करियर में अपने दुनिया की इन तरक्कियों में आगे बढ़ती जा रही है, माल भी बढ़ता जा रहा है, तुम्हें क्या पता कि ये इनको अल्लाह ने इसलिए ही दिया कि ये अब उनके अंदर इतने मगन रहें, इतने गर्क रहें कि इनको अपनी गलतियों का भी एहसास ना रहे। क्योंकि जाहिर है जब इंसान फ्लरिश कर रहा होता है ना, तरक्कियां मिल रही थी, देखिए बच्चे बड़े ओहदों पर पहुंच गए, माल भी घर में इतना, तो ऐसे लोगों को तो ना अपने आपको देखने का, अपना जायजा लेने का वक्त होता है, ना उनको वक्त कहाँ मिलता है। वो कहते हैं भाई हम कैसे, हमारे पास तो इतना जॉब से फुर्सत नहीं, बिजनेस से फुर्सत नहीं, बच्चों से फुर्सत नहीं, फलाने से फुर्सत, उन इतने गर्क हो जाते हैं, कुछ सीखने का उनके पास वक्त नहीं, इल्म लेने का वक्त नहीं, अपना मुहासबा करने का वक्त नहीं, अपनी गलतियों पर नजर डालने का वक्त नहीं, वो धोखे में ही रहते हैं और वो अपने आप को ठीक समझते रहते हैं। तो क्या पता अल्लाह ने इसलिए उनको ये दिया, तो फिर तुम क्यों रीछते हो, क्यों मरे चले जा रहे हो कि किसी के पास उसके पास इतना, तो अब तुम इंप्रेस इतने हुए हुए कि झुक झुक के सलाम कर रहे हो या हसद करने लगे हो इनसे, क्यों हसद कर रहे हो, क्या पता इसलिए अल्लाह ने दिया। तो किसी भी इंसान से मामला करते हुए, बर्ताव करते हुए, उनके साथ दोस्ती करते हुए ये क्राइटेरिया ना हो कि माल और औलाद, ठीक है, उसका लिबास और जेवर और गाड़ी। वा इज़ा उन्ज़िलत सूरतुन, और जब उतारी गई एक सूरत, अन आमिनु बिल्लाहि व जाहिदु मा रसूलि इस्ताज़नका उलुत तौलि मिन्हुम, जब सूरत एक उतारी गई कि ईमान लाओ अल्लाह पर और जिहाद करो उसके रसूल के साथ, इजाजत मांगने लगे तुझसे वसत वाले उनमें से, यानी जिनके पास बल्कि माल औलाद ज़्यादा था उनको तो अल्लाह के रास्ते में और ज़्यादा एफर्ट करनी चाहिए और आगे बढ़ के अपनी जानें भी, अपने माल भी पेश करने चाहिए कि अल्लाह का ही दिया हुआ है, हम अल्लाह के ही हैं, हम उसके रास्ते में सब लगाएं। वो उल्टा आके कहने लगे हमें इजाज़त दे दें, हमें माजरत कर दें, हमें एक्सक्यूज़ दे दें। देखिए माल औलाद वाले फ़ौरन इजाज़त लेने आ जाते हैं, वो वक्त है ही नहीं उनके पास। देखिए जितना माल होगा उतना ही ज़्यादा मसरूफियात भी होंगी ना। एक बंदा है वो झोंपड़ी में रहता है, एक मजदूर है, उसने मजदूरी करनी, आ जाना घर अगले दिन का, अगले दिन कमाना, उसके ऊपर लाइबिलिटीज़ कम है, वो जा सकता है। जिसके बखेड़ा ही बहुत ज़्यादा है, उसका माल ही बहुत है, उसकी और चीज़ें ही बहुत हैं, संभालना ही बहुत कुछ है, वो कहता है मेरे पास फुर्सत कहाँ है और इन चीज़ों की। और फिर दूसरी बात क्या, वो क्यों इजाज़त मांगते थे, इसलिए कि जितना माल ज्यादा होता है इंसान सहल पसंद हो जाता है, आसानियतन आसानी चाहता है। आप देख लें, हम लोग जैसे यहाँ पे अल्हम्दुलिल्लाह रहते हैं तो अब क्या है कि इतने हम सहल पसंद हो चुके हैं, अगर जरा सी लाइट चली जाए तो हमारी हालत क्या हो जाएगी। अब वो लोग जिनके पास लाइट नहीं होती वो भी तो रह रहे हैं, अब वो रहते रहेंगे, उनको नहीं इतना एहसास होगा। इन्हें हम आए, अब हमारे से तो एक मिनट भी बर्दाश्त करना मुश्किल। तो जितनी ज्यादा जिसके पास वसत होती है उतना तन आसान होता है। उनके लिए कहा था इतने उनके पास जो मालो दौलत की वो थी, वो कहाँ अपने आप को इस मुसीबत में डालें कि जाएं वहां पे लड़ें और गर्मी के अंदर निकलें और फिर भूख और प्यास बर्दाश्त करें, वो हमसे नहीं होता। और फिर देख लें अगर जो हमारी यहाँ पे हालात है, एक रात भी नींद सही से ना हो, कहते हाय सारा दिन सर दुखता रहा है, नींद नहीं ना पूरी हुई। अब कई हैं बेचारे इतनी मेहनत मुशक्कत करने वाले हैं, वो उनकी वाकई उनकी तो रातों की नींदें थोड़ी ही होती हैं, वो भी तो चल रहे हैं। लेकिन जाहिर है जिसके पास जितना ज़्यादा होता है उसको तो नींद भी पूरी ना हो तो उसका सर चकराने शुरू हो जाता है। कहते बस हम आराम करने जा रहे हैं, दिन में भी उनको आराम चाहिए, आज दोपहर सोई नहीं थी ना इसलिए। भैया आप जिंदगी में ये आराम करने के लिए आए हैं, आराम ही करते रहे तो तौल जो होते हैं ना वो अक्सर बहुत आराम पसंद आसाइशों के सहूलतों के आदि, जब वो सहूलतों और आसाइशों के इतने आदि होते हैं उनसे कहाँ कुर्बानियां दी जाती हैं अल्लाह के रास्ते में। उनको तो आप कहेंगे कि जो भी आज पढ़ने के लिए आ जाए, कहें रात को मेरी नींद पूरी नहीं हुई थी, मैं कैसे सुबह उठ के बैठ जाऊं, मुझसे नहीं ये इतने घंटे बैठा जाता। तो इतने आराम पसंद हो जाते हैं, ये हाल उनका था मुनाफिकीन का। वो कहने लगे जब उनको कहा गया अल्लाह पे ईमान लाओ, यानी अल्लाह ने जो कहा हुआ है उसको मानो, जब भी उन कोई भी सूरत उतारी जाती जिहाद करो, इनकी हालत ये हो जाती थी कि वो मजलिस में बैठे होते थे आंखें रोल होने लगती थी और खौफ ज़्यादा हो जाते थे कि आए अब हमारा क्या बनेगा, अब क्या करेंगे। एक और मुसीबत आ गई क्योंकि ये तो खाने पीने वाले इधर मतलब नेम तो को इंजॉय करने वाले, अब हमारा क्या बनेगा। समझ आ रही है बात, कितना ये इन आयतों को पढ़ के ना ऐसे लगता है कि हमारी जिंदगियां तो कुछ और ही हैं। ईमान वालों के लिए तो ऐसे लगता था उनका ओढ़ना बिछौना दीन था, उनके लिए बाकी सारी चीजें सेकेंडरी थी, और हमारे लिए हर चीज प्रायोरिटी है और दीन सेकेंडरी है। अभी हम कुरान पढ़ते हैं तो तब ये हाल है, और जो इससे बिल्कुल ही नहीं वाकिफ उनके लिए तो दीन किसी खाते में ही नहीं है ना, वो तो बिल्कुल एक साइड की चीज़ है, वो कभी सोचते नहीं ना कभी इस पे बात करते हैं। आप देख लें उन मजलिसों के अंदर कभी नहीं बात होगी कि कोई भूल के भी कोई कुरान की कोई आयत कोई हदीस कोई बात कोई अल्लाह का जिक्र, कुछ भी नहीं, बिल्कुल भूले हुए। और जिस चीज़ का आप जिक्र नहीं करते असल में वो क्या होती, वो बहुत सेकेंडरी होती है, इसीलिए तो वो काबिल जिक्र ही नहीं होती ना। इंसान उन्हीं चीज़ों का जिक्र करता है ना जिनमें उनका दिल लगता है, जो उसके लिए इंपॉर्टेंट होती हैं, जो उनका उनको शौक होता है, जिससे मोहब्बत होती है। जैसे बच्चों का जिक्र कितना होता है मजलिसों में, हर एक अपने बच्चों का जिक्र कर रहा होता है, जिनसे अटैचमेंट है उन्हीं का जिक्र होगा ना। तो बहुत सारी मजलिसें ऐसी होती हैं कि उनमें अल्लाह रसूल का दीन का कोई जिक्र नहीं, क्योंकि वो उनके लिए काबिल जिक्र ही नहीं है। तो ये उन्होंने तौल की खास तौर पे बात की गई, इसी से पता चलता है कि ये चीजें जितनी ज्यादा होती हैं कम लोग। हालांकि अब्दुलरहमान बिन औफ भी थे, वो तो बहुत मालदार थे, हजरत उस्मान गनी कितने मालदार थे, लेकिन ये इल्ला माशाल्लाह कोई होते हैं, ज्यादा लोग जो होते हैं ना वो इनमें इस तरह पड़ जाते हैं कि फिर उनसे कुर्बानी नहीं दी जाती अल्लाह की खातिर, फिर उनसे वक्त नहीं निकाला जाता अल्लाह की खातिर, फिर उनसे अपनी सलाहियत ही नहीं दी जाती अल्लाह की खातिर। वो कहते हैं इन जवानियों को अल्लाह के लिए लगाते हैं, ये जवानियां तो और चीज़ों के लिए हैं, ये एनर्जी तो और चीज़ों के लिए है, बूढ़े हो जाएंगे तो लगा देंगे अल्लाह के लिए भी, अभी नहीं। तो अल्लाह अकबर, तो वो कहने लगे वो इजाज़तें मांगने आ गए। अब समझ आ रही है इजाज़त किस चीज़ की मांगते थे वो पीछे रहने की, कि हमें जी छोड़ दें हमें माफ़ कर दें किसी तरह। और आज भी अगर आप वैसे नोट करें ना तो दीन के लिए सीखने पढ़ने पढ़ाने के लिए कौन आता है ज़्यादातर, बहुत ज्यादा जो लुताउल होते हैं वो नहीं आते, बहुत ज्यादा जो जिनको कहेंगे मालदार, जिनके पास बहुत इल्ला माशाल्लाह होता है वो नहीं आते। इल्ला माशाल्लाह की कोई कोई आ भी जाता है, मगर अक्सर आप देखेंगे तो ये माल, ये दुनिया की चीजें, ये पांव की बेड़ी बन जाती है। वकालू ज़रना नकुम माल कायदीन, अब ये समझ आ गई इजाजत किस चीज की थी, छोड़ दें हमको कि हम हो जाएं बैठे रहने वालों के साथ, हम पीछे रहने वालों के साथ हो जाएं। माल और दौलत और ये अल्लाह की नेमतें हैं, लेकिन अगर यही अल्लाह को बुलाने का सबब बन जाए तो इनसे बड़ा फितना भी कोई नहीं है, यही फिर अजाब का सबब बन जाती है। ये अजाब नहीं है क्या कि इनको पा के अगर इंसान दीन कोई भूल जाए, अल्लाह कोई भूल जाए, इन दीन की कोई बात ही समझ ना आए, और उन्होंने ही अपने अंदर गर्क किया हो कि अब मेरे पार्लर का टाइम है, तो अब वो डिज़ाइनर का टाइम है, तो अब बाजार का टाइम है, तो अब फलानी ही चीज़ का टाइम है, तो अब मेरे पास टाइम ही कहाँ। रदू बी अन यकूनू माल खवालिफ, वो राजी हो गए कि वो हों साथ पीछे रहने वालियों के, इस पे राजी हो गए कि पीछे रहने वालियां कौन, औरतें, औरतों के साथ बैठने पे राजी हो गए, औरतों के साथ हम भी पीछे रहेंगे। वतु भी आला कुलूबिहिम फहुम ला यफ़क़हून, और मोहर लगा दी गई इनके दिलों पर, बस वो समझते ही नहीं है। लेकिन दोबारा आया फहुम ला यफ़क़हून, इनके अंदर समझ ही नहीं, सेंस ही नहीं है। क्या वो नहीं सुनते नहीं थे कुरान? सुनते थे, आप सल्लल्लाहु अलैहि वसल्लम की मजलिस में भी बैठते थे, तो फिर क्या उनको इल्म नहीं था? इल्म अलग चीज़ है और दीन का फिक्र अलग चीज़ है, इसीलिए हम कहते हैं लम्मा फ़क़ेह ना फ़ि दीन, और इसीलिए हम ये हदीस में हमने पढ़ा है कि अल्लाह ताला जिससे भलाई का इरादा फरमाता है उसको दीन की समझ देता है, इंफॉर्मेशन नहीं। इंफॉर्मेशन तो बहुत हमें टेक्स्ट में भी आ जाती है, इंफॉर्मेशन ही इंफॉर्मेशन है आजकल, इंफॉर्मेशन का तो मैं कहती हूँ एक सैलाब आया हुआ, जिस तरफ देखो ओवरलोड किया हुआ हमें इंफॉर्मेशन से, लेकिन फिक कितना है, समझ कितनी है, वो कुछ नहीं है। तो ये लोग राजी हो गए ना, जब ये राजी हो गए बैठने पे कि अल्लाह की खातिर कुर्बानी नहीं दे सकते, ना कोई मेहनत कर सकते, ना कोई तड़प इनके अंदर है, अपनी दुनिया कोई संवारने में राजी हो गए, तो फिर ठीक है, अल्लाह ने भी मोहर लगा दी। और मोहर लगाने का मतलब क्या है, अब इनको ईमान नसीब नहीं होगा, अब हिदायत ये पा ही नहीं सकेंगे, मोहर लगने का ये मतलब है, मोहर लग चुकी है, अब अल्लाह की नाफरमानियों में ही रहेंगे। लाकिन रसूल वल्लज़ीना आमनू माहु जाहदू बि अमवालिहिम व अनफुसिहिम, दूसरी पिक्चर दिखाई आप सल्लल्लाहु अलैहि वसल्लम के जो साथी हैं, जो सच्चे ईमान वाले हैं, उनका नक्शा खींचा गया। वो कैसे हैं? वो तो ऐसे हैं कि ईमान वाले जो आप सल्लल्लाहु अलैहि वसल्लम के साथ हैं, माहू जो साथ हैं, साथ होने का तो ये लोग भी कहते थे, मुनाफिक भी कहते थे हम भी साथ हैं आपके, फिर फ़र्क क्या रहा? फ़र्क ये है कि ये अमली तौर पे साथ हैं, वो सिर्फ ज़ुबानी ज़ुबानी बातों में साथ हैं, जी हम आपके साथ हैं, ज़ुबानी बातों से अल्लाह राज़ी नहीं हो जाता। हम ज़ुबान से कहें मैं तो इस्लाम के लिए अपनी जान देने को, कुर्बान करने को तैयार हूँ, मैं इस्लाम के लिए ये करने को तैयार हूँ, भाई इस्लाम के लिए ये दावे तो करने बहुत आसान है, तो मुनाफिकीन भी बहुत किया करते थे। अमल करके दिखाओ कि क्या है हमारा अमल, क्या वाकई फिर इस्लाम के लिए कुछ कर भी सकते हैं या नहीं, इस्लाम के लिए फिर कोई बात करे तो तब तो हम फौरन इस्लाम छोड़ देते हैं, किसी की तानों से, किसी के मजाक से इतने वो हो जाते हैं, डिसहार्ट हो जाते हैं कि सब छोड़ने को तैयार हो जाते हैं, तब नहीं हमें ये याद आता कि हम कहते हैं हम इस्लाम की खातिर जान दे देंगे। तो ये रसूल और वो लोग जो उनके साथ ईमान वाले हैं, अल्लाह ताला ने फरमाया उन्होंने जिहाद किया अपनी मालों और जान के साथ, ना उन्होंने जान की परवाह की, ना माल बचा बचा के रखा, सब लगा दिया। ऐसे लोग हैं वाउलाए का लहुमुल खैरात, ऐसे लोग हैं उनके लिए भलाइयां ही भलाइयां, यानी दुनिया में भी भलाइयां, दुनिया में क्या भलाइयां उनके, क्या उनको बहुत पैसा मिल गया, बहुत माल मिल गया, दुनिया में भलाई क्या है उनके लिए? वो भी ठीक है, एक बात है कि बाद में हो सकता है जो बाद में फतूहात हुई, बहुत अच्छे दिन भी आ गए, مگر اصل بات یہ کہ دنیا میں بڑی بھلائی کیا کہ نیکی کے مواقع انسان کو ملتے رہیں، نیکی کے مواقع وہ اویل کرتا رہے، یہ بہت بڑی بھلائی ہے کہ اللہ تعالیٰ کسی کو چانس دے دے اور اس کو اس میں لگا دے، اور آخرت کی بھلائیاں تو بہت بڑے بڑے اجر ہیں وہاں پہ. اب دیکھیں ہم سے تو یہ ایسے مطالبے نہیں ہیں کہ جنگ کے لیے ہم نکلیں، اس کے لیے اپنی جان اور مال لگائیں اور پھر ہم ثابت کر کے دکھائیں کہ ہم واقعی اس سچے بھی ہیں اپنے دعووں میں یا نہیں. ٹھیک ہے، ایسا کچھ نہیں ہمارے لیے، مگر یاد رکھیں یہ نہ صحیح تو ہمارے لیے چھوٹے چھوٹے امتحان ضرور ہیں. زندگی میں بہت سارے موقع ایسے ہمارے سامنے آتے ہیں جن میں ہمیں پروف کرنا ہوتا ہے کہ ہم دین کے لیے کیا دے سکتے ہیں، کیا قربانی کر سکتے ہیں، کیا چھوڑ سکتے ہیں اور کیا اپنا سکتے ہیں. ٹھیک ہے، امتحان تو سب کا ہونا ہے، اللہ کا وعدہ امتحان ہوگا. اب ہم امتحانوں کو نہ پہچانیں، اگر جیسے یہ منافق تھے ان کو پتہ ہی نہیں چل رہا کہ یہ ہمارا امتحان ہو رہا ہے، غرق ہیں اسی کے اندر. اب آپ کے سامنے دو کردار آ رہے ہیں، کون اپنی دنیا کو بچا کے رکھتا ہے اور کون ہر موقع پہ آگے آگے بڑھ کے آتا ہے، جو اس کے پاس ہے وہ لگاتا ہے. جان چاہیے جان ہے، وقت چاہیے وقت حاضر ہے. وہ نہیں اپنا وقت لے کے تو گئے تھے، وقت اس میں ضرورت تھی نا، ٹائم نکالا تھا نا انہوں نے، ان کے باغ تو وہ پھل پکے ہوئے تھے اور سائے لمبے تھے، وقت نکالا نا. اور ہم کسی کو شاید ایسے جاتے ہوئے دیکھیں ہم تو کہیں گے تو پاگل ہی ہیں، اتنے بھی ایکسٹریمسٹ ہونے کی کیا ضرورت ہے، گرمی اتنی آرام سے بیٹھے ہے نا. ایسے وہ منافق کہتے تھے، استغفر اللہ، وہ تو اس قدر مشکل وقت تھا کہ پانی تک میسر نہیں تھا. سوچیں گرمی اور پانی نہیں. تب میں نے آپ کو بتایا تھا نا کہ اونٹ وہ نہر کر کے اور ان کی اوجڑی سے پانی نکال کے پیتے تھے. اب جو تن آسانیوں کے عادی ہوں وہ تو کہاں ایسی باتوں کو سوچ بھی نہیں سکتے. اولائک ہم المفلحون، اللہ تعالیٰ نے فرمایا یہ لوگ ہیں جو فلاح پانے والے ہیں. اور میں نے آپ کو کیا بتایا تھا، فلاح کون سی کامیابی ہوتی، جو محنت کے نتیجے میں حاصل ہو. محنت کی ہے تو وہ جو کامیابی ملتی ہے اس کو کہتے ہیں فلاح. بائی چانس مل جانا، ایک ہوتی ہے نا جیسے کسی کی لاٹری نکل آئی، کسی کا انعامی بانڈ نکل آیا، اس کو فلاح نہیں کہیں گے، اس لیے کہ وہ اس میں کوئی محنت ہی نہیں ہوئی. فلاح وہ جو محنت کر کے ملے. ہم بھی سوچتے ہیں کہ ہمیں جنت بائی چانس مل جانی ہے، کوئی مالی لاٹری نکل آئے گی وہاں، کوئی ایک دم اچانک سے کچھ ہو جائے گا، تکا لگ جائے گا میرا بھی، دکم پیل کے ساتھ میں بھی انٹر ہو جاؤں گی. ایسا نہیں ہے، محنت سے جو ملے وہ ہے فلاح. تو وہ کامیابی جنت میں داخلے کو بھی فلاح سے کہا گیا ہے. اولائک ہم المفلحون، یہ ہیں جنہوں نے محنتیں کی اور کامیابی پائی. تو دنیا، اس دنیا کی زندگی میں ہم آرام نہیں کرنے کے لیے آئے، محنت کرنے کے لیے آئے ہیں. محنت کر کے اس سے جنت کمائی جائے، اس کے لیے آئے ہیں. ہر وقت اگر ہم آرام کے موڈ میں رہیں گے اور یہ گنتے رہیں گے میں آج کتنے گھنٹے سوئی، اگر میرے 6-7 گھنٹے کی نیند ہوئی ہے صرف تو پھر تو کافی نہیں ہے. اچھا آج میں رات 3-4 گھنٹے سوئی ہوں تو اب تو مجھے اور سونے کی ضرورت ہے، اب تو مجھے نیند چاہیے اور اب تو مجھے یہ چاہیے اور اب مجھے چٹپٹے کھانے چاہیے اور انہی میں میری محنتیں لگ رہی ہیں اور سونے جاگنے اسی کے میں چکر میں پڑی ہوئی ہوں، تو پھر میں محنت جنت کے لیے کب کروں گی؟ آد اللہ لہم جنات تجری من تحت الانہار خالدین فیہا، ان مفلحون کے لیے ان کی کامیابی کیا تیار کیے ہیں اللہ نے. کس نے تیار کیا؟ کس نے تیار کی؟ کسی مزدور نے نہیں، اللہ نے خود تیار کیے ان کے لیے وہ باغ جن کے نیچے نہریں بہتی ہیں، ہمیشہ رہنے والے ان میں. ذالک الفوز العظیم، یہ ہے بڑی کامیابی، یہ ہے بڑی کامیابی کا کانسیپٹ جو قرآن ہمیں دیتا ہے، یہ ہے جس کو کامیابی کہتے ہیں. تم کیا کامیابیاں ان کو سمجھ رہے ہو، یہ کامیابی وہ فلانا ایک بڑا سکسیسفل، یہ ہے کامیابی. اقبال نے کہا ہے نا، اسی روز و شب میں الجھ کے نہ رہ جا کہ تیرے زمان و مکان اور بھی ہیں. یہ نہ ہو کہ اسی دن اور رات کے چکروں کے اندر ہی تم اپنے آپ کو لگا دو, یہ گھر, یہ بچے, یہ جاب, یہ فلاں, یہ انہی چکروں میں نہ پڑ جانا, یہ بازار, وہ گروسری, وہ فلانا, وہ, یہ بھول نہ جانا تمہیں جنت کا گھر بنانا ہے اپنے لیے. انہی چیزوں میں پڑھ کے ان کو کامیابی نہ سمجھ لینا, اصل کامیابی تو یہ ہے. وَجَاءَ الْمُعَذِّرُونَ مِنَ الْعَرَابِ, اور آ گئے معذرتیں کرنے والے بدوؤں میں سے. معذرتیں کرنے والے کون سے؟ پھر میں نے آپ کو جو بتایا جو بہانے باز ہیں, جن کے جھوٹے لیم ایکسکیوزز ہیں. جب آپ صلی اللہ علیہ وسلم نے ایک کو اجازت دی تھی نا جد بن قیس کو, تو باقی بھی آنے لگے, اب ہمارا بھی یہ مسئلہ, اب ہمارا وہ مسئلہ, اب ہم بھی نہیں جا سکتے. لِيُؤْذَنَ لَهُمْ, تاکہ آپ اذن دے دیں ان کو, اجازت دے دیں ان کو. وَقَعَدَ الَّذِينَ كَذَّبُوا اللَّهَ وَرَسُولَهُ, اور بیٹھ گئے وہ لوگ جنہوں نے جھوٹ بولا اللہ سے اور اس کے رسول سے. یعنی جن کے ایک دو طرح کے لوگ آئے تھے, ایک تو وہ لوگ جو آئے اور انہوں نے معذرتیں کی, دوسرے ایک اور قسم کے بھی لوگ تھے جو گھر ہی بیٹھے رہے, انہوں نے اتنا بھی نہیں سوچا کہ ہم جا کے کوئی بات ہی کہہ دیں کہ ہمیں اجازت دے دی جائے. انہوں نے اجازت مانگنے کو بھی اس قابل بھی نہیں سمجھا کہ وہ کچھ ایکسکیوز ہی پیش کریں, وہ گھر ہی بیٹھے رہے, جھوٹے عذر کرنے بھی نہیں آئے. یعنی بالکل ہی انہوں نے اللہ اور اس کے رسول سے جو دعویٰ کیا تھا نا ایمان کا, اس میں بالکل ہی جھوٹے نکلے. قاد الذین کذب اللہ ورسولہ, انہوں نے کیا کذب ان کا تھا کہ جو دعویٰ ایمان تھا اس میں بالکل ہی جھوٹے نکلے, بالکل ہی گھروں میں بیٹھے رہے. جیسے کچھ ہوتے ہیں نا وہ مثلاً ٹیسٹ نہیں دے سکتے, کلاس میں نہیں آ سکتے, ایسے ہی ایک ایگزامپل دے رہی ہوں کہ وہ آ کے کہیں گے بھائی ہماری یہ ریزن ہے, ہماری یہ مجبوری ہے, ہمارا اس طرح ہے, ہم یہ مسئلہ ہے. کچھ کہیں گے ہم بودر ہی نہیں کرتے, نہیں گئے تو نہیں گئے بس. تو کئی بالکل ہی لاپرواہی کا ایک طریقہ ہوتا ہے نا, تو یہ اتنے بے نیاز, اتنے لاپرواہ کہ انہوں نے یہ بھی نہیں سوچا کہ ہم جائیں اور ہم ایک اجازت ہی مانگ لیں کہ ہمیں اجازت مل جائے. سَيُصِيبُ الَّذِينَ كَفَرُوا مِنْهُمْ عَذَابٌ أَلِيمٌ, ان کافروں کے لیے پھر اللہ کی طرف سے عذاب علیم ہے. ایسے کافروں کے لیے, ان کے لیے کفر کہا گیا جو ہمت کے باوجود بہانے بنا کے گھر بیٹھے رہے, استطاعت رکھنے کے باوجود وقت آنے پر. ایک بہت بڑا ٹیسٹ ہو گیا تھا نا سارے ایمان والوں کا کہ آپ دکھائیں کہ آپ ان کے جو ایمان کا دعویٰ ہے سچا بھی ہے یا نہیں, کیونکہ دین ثبوت مانگتا ہے. ثبوت دکھاؤ, عمل کر کے دکھاؤ. اب ان کا کفر کیا تھا؟ اللہ کے راستے سے پیچھے بھی رہ گئے, بیٹھ گئے. ہاں کچھ لوگ ہیں جو ایکسیپشنل ہیں, جن کے واقعی جینوئن ایکسکیوز ہیں, ان کا اگلی آیت میں ہے لَيْسَ عَلَى الضُّعَفَاءِ وَلَا عَلَى الْمَرْضَى وَلَا عَلَى الَّذِينَ لَا يَجِدُونَ مَا يُنفِقُونَ. اس کو ایک بریکٹ لگائیں, تین قسم کے لوگ یہاں پہ نہیں. نمبر ون عَلَى الضُّعَفَاء, کمزوروں پر, اور نمبر ٹو وَلَا عَلَى الْمَرْضَى, اور نہ مریضوں پہ. وَلَا اور نہ عَلَى الَّذِينَ لَا يَجِدُونَ مَا يُنفِقُونَ, ان لوگوں پر جو نہیں پاتے کوئی خرچ, یعنی زادِ راہ جانے کا خرچہ, سفاری ہے یا یہ چیزیں نہیں پاتے, حرجن کوئی تنگی. ان تین قسم کے لوگوں پہ کوئی تنگی نہیں. کوئی تنگی کا مطلب کیا؟ یعنی ان پہ کوئی پکڑ نہیں ہے, ان کا کوئی جرم نہیں ہے, ان کو کوئی اس کے اوپر گناہ نہیں ہے کہ وہ پیچھے بیٹھے رہیں, وہ نہیں جائیں. بعض لوگ ایسے تھے, دیکھیں بیچارہ جو بہت بوڑھا ہے وہ تو جا ہی نہیں سکتا, جو ضعیف ہے, کمزور ہے, ناتواں ہے, یا ایسا جو بچہ ہے, یا مریض جو بیمار ہو گیا کسی اس میں ہے, وہ بھی نہیں جا سکتا, یا جو اتنا غریب ہے اس کے پاس کچھ خرچ ہی نہیں ہے کرنے کے لیے. اس زمانے میں جیسے میں نے آپ کو بتایا تھا پیڈ آرمیز تو ہوتی نہیں تھی, خود اپنی سواری لے کر جاتے تھے, اپنے ہتھیار لے کر جاتے تھے, اپنا آپ کے پاس ہونا چاہیے تھا جس سے آپ راستہ اپنا کریں گے طے. تو اب کوئی بھی سواری نہیں تھی,
इंडिविजुअल तो हर एक के पास नहीं थी, लेकिन जाहिर है जो कोई पेयर्स बनाए हुए या जो कोई जितने जितने लोग एक एक ऊंट पे होंगे वो तो थे ना। अब इनके पास तो कुछ भी नहीं है कि किसी के साथ शेयर ही कर लें, तो हराज उनको ये तंगी नहीं है इनके ऊपर। लेकिन शर्त किस बात की है, इदा नसहू लिल्लाहि व रसूलिही, मगर शर्त ये है कि इनके अंदर खैर ख्वाही होनी चाहिए अल्लाह और उसके रसूल के लिए। लेकिन जाएंगे तो मुनाफिक भी नहीं और जाएंगे ये भी नहीं, उनके पास भी कोई उजर है इनके पास भी कोई उजर है, लेकिन उनके ऊपर गुनाह है इनके ऊपर गुनाह नहीं है। क्यों? इनका उजर एक तो जेन्युइन, दूसरे इनके दिल में खैर ख्वाही अल्लाह के लिए और उसके रसूल के लिए। खैर ख्वाही का मतलब क्या कि उनके लिए खैर के जज्बात, अच्छे जज्बात, अगर देखें अगर जा नहीं सकते तो दूसरों को तो एनकरेज कर सकते हैं, दूसरों को जाने के लिए तरगीब दे सकते हैं, मुसलमानों की खैर खाई कर सकते हैं, जुबान से अमल से ऐसे काम कर सकते हैं कि जो यानी उनको फैसिलिटेट करें जाने में, ना कि बैठ के बातें बनाएं और उनके ऊपर ताने दें और मजाक करें, ऐसे नहीं। ये खैर ख्वाह है सच्चे। मा अलल मोहसिनीना मिन सबील, नहीं है एहसान करने वालों पर कोई राह। मैंने आपको जैसे बताया कि मा अलैहिम मिन सबील ये एक मुहावरा है अरबी का, यानी इसके ऊपर कोई रास्ता नहीं, यानी मतलब क्या है रास्ता नहीं, यानी इसके ऊपर कोई हरज नहीं है, इसकी कोई पकड़ नहीं है, इसके लिए कोई नुकसान नहीं है, ठीक है। तो यहाँ पे कहा गया मा अलल मोहसिनीना, इन लोगों को क्या कहा गया, इनको क्या नाम दिया गया, सुभान अल्लाह, मोहसिनीन, ये लोग जो बेचारे नहीं जा सकते मगर इतनी खैर ख्वाहें कि तो दिल तो तड़प रहे हैं जाने के लिए, अगर ये बीमार ना होते, माजूर ना होते या इनके पास ज़्यादा राह होता तो ये ज़रूर जाते। और वाकई ऐसा है, आप देखें कि अब्दुल्ला बिन उम्मे मक्तूम जो हैं वो अंधे सहाबी थे, अंधे थे, लेकिन क्या था, इतना उनको यानी शौक़ था कि जब बाद में आता है कि हजरत उमर के ज़माने में 14वीं हिजरी में एक मुहिम पे जब हजरत उमर ने भेजा था मुसलमानों को, तो इन्होंने कहा था कि मैं और कुछ नहीं कर सकता, कादसिया की जंग थी, तो इन्होंने कहा था मैं और कुछ नहीं कर सकता तो मैं मैदान जंग में झंडा ही थाम के खड़ा हो जाऊंगा और एक जगह खड़ा हो जाऊंगा, वो तो मैं कर सकता हूँ ना। यानी उनको ये तड़प थी कि अगर मैं चलो लड़ नहीं सकता, मैं किस तरह से करूँ। जी जो तड़प होती है ना वो इंसान को फिर चैन से नहीं बैठने देती। फिर वो कहता मुझे पढ़ना लिखना नहीं आता तो मैं किसी और तरह से, किसी और तरीके से सीखूं, मुझे कंप्यूटर नहीं आता मैं कोई और तरीका निकालूं, मसलन एक मिसाल है। तो उन्होंने कहा कि मैं ठीक है लड़ नहीं सकता, मैं झंडा लेके तो खड़ा हो सकता। तो ये जिरा पहने हुए मैदान जंग में झंडा लेके खड़े हुए थे और 3 दिन तक शिद्दत की लड़ाई हुई, तारीख में इसकी मिसाल नहीं मिलती, इतनी जबरदस्त लड़ाई हुई। 3रे दिन एक जोरदार हमले के बाद जंग का नक्शा बदल गया और मुसलमानों को गलबा मिला। तो उस वक्त इस जंग में ये शहीद हुए थे और झंडा इन्होंने अपने बाजुओं की गिरफ्त में लिया हुआ था, जब ये शहीद हुए झंडे को गिरने नहीं दिया था, क्योंकि इन्होंने कहा था कि मुझे इस्लाम का झंडा पकड़ा दें, मैं देखने से माजूर हूं इसलिए एक जगह खड़ा हो जाऊंगा लेकिन मैं इस झंडे को नीचे नहीं होने दूंगा, और उन्होंने पूरा करके दिखाया। और फिर इसी तरह अमर बिन जमुआ, ये भी अंसार में से आखिर में इस्लाम लाए थे, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम जब जंगे उहद का दिन आया था तो इनके बेटों से इन्होंने कहा कि मैं तो बदर में तो नहीं निकल सका था मगर मुझे अब ओहद में तुम जाने से मना ना करना। इनके असल में ना लंगड़ापन था, इनकी टांग एक लंगड़ी थी। तो उन्होंने कहा कि अल्लाह ने आपको जिहाद में शिरकत से माजूर रखा है, आपको क्या ज़रूरत है जाने की। लेकिन ये बज़िद थे, आप सल्लल्लाहु अलैहि वसल्लम के पास जाके अर्ज़ किया, या रसूल अल्लाह मेरे बेटे मुझे इस लंगड़ेपन की वजह से जिहाद में जाने से मना करते हैं, अल्लाह की कसम मुझे उम्मीद है कि मैं इस लंगड़ी टांग के साथ ही जन्नत में चला जाऊँगा। सुभान अल्लाह, ये कैसे उनके शौक थे। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि नहीं, इनको इजाज़त दे दो उनके बेटों से फरमाया। तो ये अपने हथियार उठाए हुए ओहद के लिए रवाना हुए और दुआ की थी इन्होंने, अल्लाह मुझे शहादत अता फरमाना, मुझे अपने घर वालों की तरफ नामुराद वापस ना करना। और ये जंगे ओहद में शहीद हुए थे।
तो इनकी बीवी जो थी वो आई और उन्होंने इनको और अपने भाई अब्दुल्ला बिन अमर बिन हराम उनकी लाशों को उठाया और इन दोनों को एक ही कब्र में दफन किया था। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि उस ज़ात की कसम जिसके कब्ज़े कुदरत में मेरी जान है, बेशक मैंने इनको देखा है वो अपनी लंगड़ी टांग के साथ ही जन्नत में चल फिर रहे हैं। अल्लाहु अकबर। तो इतनी इन लोगों की वो थी, तड़प थी कि हम किसी तरह, यानी देखिए अब खैर ख्वाही थी ना अल्लाह और रसूल के लिए, तभी ये तड़प थी कि हम कैसे पीछे रह जाएं। बस तड़प जब लग जाती है ना फिर कोई चीज उजर रहती ही नहीं है। तो अल्लाह ताला ने इनको एग्जेम्पशन दे दी थी, इसलिए फरमाया भी कि मा अलल मोहसिनीन, ये तो मोहसिन लोग हैं, ये एहसान करने वाले लोग हैं, इनके ऊपर कोई हर्ज नहीं है, कोई इनके ऊपर मुआखजा नहीं है, कोई इनके ऊपर इल्ज़ाम नहीं है, ये नेकोकार हैं। अल्लाहु गफूर रहीम, अल्लाह ताला तो बड़ा गफूर रहीम है। यानी मजबूरी की वजह से किसी ने अगर कोई किसी ने कोई बात कर भी दी है, अब मुनाफ़त कर भी दी थी, पीछे बैठ भी गए थे, तो अब वो माफ़ी मांग लेते हैं तो तब भी अल्लाह गफूर रहीम, अल्लाह माफ़ कर देगा। वला अलल्लज़ीना, और फिर कंटिन्यूएशन है उसकी, और किसके ऊपर इल्ज़ाम नहीं है, वला अलल्लज़ीना नंबर फोर इस पे लिखे, थ्री तो वो हो गए थे ना जो मैंने आपको बताया, तो और किस पे नहीं है, वला अलल्लज़ीना इज़ा मा अतौका लितहमिलहुम, और उन लोगों पे भी कोई यानी हरज नहीं है, कोई सबील नहीं है, कोई इल्ज़ाम नहीं है। कौन से, इज़ा जब, मा अतौका जब वो आए आपके पास, जब आपके पास आए किस लिए, लितहमिलहुम ताकि तू सवार करें उनको, तेरे पास अतौका कि तेरे पास किस लिए आए हैं कि तू उनको सवारी दे दे। कुल तला अजीदु मा अहमिलुकुम अलैहि, और तुमने कह दिया उनको कि मेरे पास कोई सवारी नहीं है तुम्हें देने के लिए। अल्लाहु अकबर। आप सल्लल्लाहु अलैहि वसल्लम के पास कोई नहीं थे, उसको बताया कि उस वक्त कितनी मुश्किल वक्त था, एक एक सवारी भी किसी के लिए नहीं थी, तो रिसोर्सेज ही नहीं थे ना, इतना कुछ लोग ने दिया भी था तब भी इतने रिसोर्सेज थोड़े ही थे, तो ये लोग आए हैं, ये इतने गरीब हैं कि इनके पास कोई सवारियां नहीं हैं, अब ये आपको आके कहते हैं कि हमें सवारियां दे दें, तो आप सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं कि मेरे पास कोई सवारी नहीं जिस पर तुम्हें सवार कराऊँ, इनके ऊपर भी कोई हर्ज नहीं है, और अल्लाह ताला ने क्या फरमाया, सुभान अल्लाह, तवल्लव, वो पलटते हैं किस हाल में, वह आयुनुहुम, इस हाल में कि आयुनुहुम तफीदु मिनद्दम, उनकी आंखें छलक रही हैं, भीग रही हैं, किससे, आंसुओं से, हाजनन गम की वजह से, अल्ला यजिदु मा युनफिकून, कि नहीं वो पाते कि वो क्या खर्च कर सकें, वो उनके पास कुछ है नहीं, वो उनके दिली जज्बात, उनकी खैर ख्वाही, उनका शौक इतना कीमती है अल्लाह के नज़दीक कि अल्लाह ताला ने उनकी बात को ये फरमाया, वो पलटते हैं, रो रहे हैं, रोते हुए जा रहे हैं वापस कि उनको कोई सवारी नहीं मिल रही, किस तरह जाएं आप सल्लल्लाहु अलैहि वसल्लम के साथ। आप ये सोचें कि वो क्यों रो रहे हैं, ये आंसू किस लिए हैं, कोई नुकसान तो नहीं हो गया, बल्कि अच्छा है बच गए, हमारी जानें बच गईं, ना हमें कुछ देना पड़ा ना कुछ है, बाकी सारे जाएंगे, और वो देखा था, वो कहते फरी हल मुखल्लफून, वो खुश होते थे पीछे रहने वाले, ये क्या है, इनका हाल क्या है, इनकी आंखें रो रही हैं, कोई वेकेशन ट्रिप से तो पीछे नहीं रह गए, कोई सैर पे तो नहीं जा रहे थे वो कि ये पीछे रह गए तो रो रहे हो, हम तो इस पर ही रोएंगे ना, वो तो सख्त गर्मी है, ऐसा सफ़र है जिसमें ना खुराक है ना कुछ है, सवारियां कम हैं, दुश्मन से मुकाबला, वो भी दुश्मन जो सुपर पावर है जिसके साथ मुकाबला करना ऐसे था जैसे अपने आप को शेर के मुंह में डालना, और ये रो रहे हैं कि हम नहीं जा पा रहे। अल्लाहु अकबर। गम ये है कि खर्च करने के लिए हमारे पास नहीं है, उस वजह से हम जा नहीं पा रहे। अल्लाह ताला ने इनके आंसुओं को कैसे कबूल किया, सुभान अल्लाह। वो देख लें जिनके पास माल था, औलाद थी, और ये देख लें जिनके पास माल नहीं है, सवारियां नहीं है, सिर्फ तड़प है, सिर्फ तड़प अल्लाह के दीन के लिए। अल्लाह ताला ने ऐसे लोगों के आंसुओं को भी اپنے کلام میں جگہ دے دی۔ اللہ نے ان آنکھوں سے بہنے والے آنسوؤں کو کیسا قبول فرمایا کہ رہتی دنیا تک کے انسان ان آنسوؤں کو تلاوت کرتے رہیں گے۔ اتنا بڑا مرتبہ اللہ تعالیٰ نے ان آنسوؤں کو دے دیا کہ غم کیا ہے اللہ، میں نہیں جا سکوں اللہ، میں اپنے آپ کو تیرے راستے میں نہ لگا سکوں۔ سبحان اللہ، اسی لیے آپ صلی اللہ علیہ وسلم نے جب مدینہ لوٹ رہے ہیں راستے میں، تو اپنے ساتھیوں سے فرمایا، اے میرے ساتھیوں، تم نے مدینہ میں جو لوگ اپنے پیچھے چھوڑے ہیں، ان میں وہ بھی ہیں کہ تم جو خرچ کرتے ہو، جس میدان میں چلتے ہو، جو جہاد کرتے ہو، سب میں وہ ثواب میں تمہارے ساتھ شریک ہیں۔ پھر آپ نے یہ تلاوت فرمائی آیت، سب میں۔ یہ سن کے صحابہ نے عرض کیا کہ وہ تو اپنے گھروں میں رہنے کی بیٹھے ہوئے ہیں، تو اس کے باوجود ان کو ثواب مل رہا ہے اور وہ ہمارے ساتھ شریک ہے۔ آپ نے فرمایا، ہاں، اس لیے کہ وہ معذور ہیں، اس لیے کہ ان کے پاس ایک عذر ہے جس کی وجہ سے وہ رکے ہوئے، ورنہ وہ کبھی نہ رکتے۔ اللہ اکبر۔ یعنی اس سے ہمیں پتا چلا کہ جب واقعی جینون مجبوری ہوتی ہے، ہمارا دل تڑپ رہا ہے، لیکن کوئی ہمارا ایسا ریزن ہے، بعض دفعہ تو ایسے ہوتا نا، واقعی بہانے کر رہے ہوتے ہیں، ہسبینڈ نے منع کر دیا، ہسبینڈ نہیں مان رہے، کیا کریں، سسرال نہیں مانتے، وہ نہیں مانتا تو وہ نہیں مانتا، بعض دفعہ تو اس طرح کے چکر، ایسے ہی بہانے بہانے کر کے، بچوں کا مسئلہ ہے۔ لیکن بعض دفعہ واقعی کئیوں کے گھر میں ایسی مجبوریاں ہوتی ہیں، ایسی چیزیں ہوتی ہیں کہ وہ روتی ہیں، آنسو بہاتے ہیں، کسی ریزن سے بھی، صرف پڑھائی کا نہیں ہے، کوئی چیز بھی ہو سکتی ہے، دین کا کوئی بھی کام ہو سکتا ہے، آنسو بہاتے ہیں، روتے ہیں، اتنی ان کے اندر تڑپ ہوتی ہے۔ اللہ تعالیٰ کو وہ آنسو اتنے پیارے ہیں، اور اللہ تعالیٰ کو ان کی تڑپ اتنی پیاری لگتی ہے کہ اللہ تعالیٰ ان کو بھی اجر عطا فرما دیتے ہیں۔ آپ کو کسی نیکی کا شوق ہے، لیکن بس ہسبینڈ نہیں کرنے دیتے، نہیں جانے دیتے، یا وہ کام نہیں کرنے دیتے۔ آپ فار ایگزامپل لے کے، آپ کو روزہ رکھنے کا اتنا شوق ہے، لیکن نہیں ہے وہ اجازت دے رہے کہ نفلی روزہ نہیں رکھنا، تو اب کیا ہے؟ جو تڑپ ہوگی نا اور شوق، بہانہ نہیں ہونا چاہیے۔ اللہ تعالیٰ اندر کے حال جانتا ہے، ان کے آنسو کوئی وہاں نہیں دیکھ رہا تھا، مگر اللہ نے اپنے کلام میں بیان فرما دی۔ کوئی وہاں پہ نوٹ نہیں کر رہا تھا کہ نوٹ بک لے کے بیٹھا ہو کہ یہ جا رہے تھے تو ان کے آنسو نہیں کر رہے تھے، مگر اللہ نے نوٹ فرما لیا۔ سبحان اللہ۔ اور وہ اجر ان کو دیا جو لوگوں کو قربانیاں دے کے ملا، جو لوگوں کو اللہ کے راستے میں اتنی مشقت اٹھا کے ملا، ان کو گھر بیٹھے ہی مل گیا۔ تو بعض دفعہ آپ کا شوق، آپ کی تڑپ، آپ کا ارادہ، آپ اپنی پوری کوشش کرتے ہیں، نہیں ہو پا رہا وہ کام، مجبوری ہے، تو تب اللہ تعالیٰ آپ کی اس قربانی کو ضائع نہیں ہونے دیتے، وہ آپ کے جذبوں کو قبول کرتا ہے، وہ آپ کے شوق کو دیکھتا ہے۔ کم از کم یہ تو ہونا چاہیے، نہ کہ یہ منافقین کی طرح بس بہانے ہی کرتے رہیں اور بس بیٹھے رہیں، یہ نہیں، وہ یہ طلب اندر لے کر آئیں، یہ شوق لے کر آئیں، پھر آپ دیکھنا گھر بیٹھے ہی اجر کمانے والے بن جائیں گے۔ آپ دیکھ رہے ہیں یہاں پہ، یہ لوگ بھی گھر بیٹھے، وہ بھی گھر بیٹھے، ان کے لیے عذاب علیم ہے، ان کے لیے وہی ریوارڈ ہے جو جانے والوں کا۔ اللہ اکبر۔ عمل دونوں کے بظاہر ایک جیسے ہیں، دونوں پیچھے رہے ہیں، کتنا فرق ہے انجام میں، کیونکہ دل الگ ہیں، دلی جذبات الگ ہیں۔ تو ظاہر میں ہم اپنی چرب زبانی سے، اپنے بہانوں سے کسی کو قائل کر بھی لیں، مگر ہمارا اندر تو اللہ ہی جانتا ہے نا صرف، کہ ہمارے اندر کوئی تڑپ طلب ہے بھی یا نہیں۔ اور بعض ایسے بھی تھے کہ وہ بھی مسلمانوں کے ساتھ گئے اور وہ منافق تھے، اور پہلے ہم نے ان کی بات پڑھی نا، گھوڑے اڑاتے ہوئے ادھر چلے گئے، ان کو کچھ کہہ دیا، ادھر سے آ گئے، ان کو کچھ کہہ دیا، ان کا مورائل ڈاؤن کر دیا، ان کا مورائل ڈاؤن کر دیا، ان کو کچھ ایسی باتیں کہہ دیں، اور کوئی فتنہ فساد کرتے گھوم رہے ہیں وہ، حالانکہ ساتھ بھی گئے، سفر کی مشکلات بھی اٹھائیں، بھوک انہوں نے بھی برداشت کی ہوگی، مجاہدین کے ساتھ ان کا ایک جیسا عمل تھا، مگر انجام دونوں کا الگ۔ کتنا فرق پڑتا ہے ہمارے دلی جذبات سے، ہماری نیتوں سے، ہمارے ارادوں سے، ہم نے کس کو راضی کرنا ہے، اس سے، एक ही क्लास में कितने लोग बैठे हो सकते हैं, सबकी नियतें इरादे तड़प मुख्तलिफ हो सकती है, अल्लाह जानता है वो कि कोई भी नहीं जानता और उसके कोई नंबर नहीं दे सकता। हम तो आपके जाहिर के मार्क्स दे सकते हैं ना, वो दे सकते हैं, हम अंदर की तड़प को कोई मार्क्स नहीं दे सकते, वो अल्लाह ही देगा। कौन कितने मुश्किल हालात में कितनी बातें सुन के कितने ताने सुन के फिर भी बर्दाश्त कर रहा और चल रहा, कौन कितनी मुश्किल उठा के फिर भी अल्लाह के लिए काम करने के लिए खड़ा हुआ, ये अल्लाह ही जानता। इन्नम सबीलु अललजीना, बेशक रास्ता यानी मुआखजा पकड़ किन के लिए, अललजीना यस्तअज़िनूना का, अब वो बात आ गई कि उनके लिए पकड़ नहीं थी जिनकी बात 91 और 92 आयत में आ गई, पकड़ किन लोगों के लिए जो इजाजत मांगते हैं आपसे, वहुम अग्निया और वो गनी है, अल्लाह ताला उनको ज्यादा पकड़ेगा, याद रखें, जिनके पास सब सहूलतें हैं सब आसानियां हों फिर भी वो इजाजतें मांगे फिर भी वो बहाने बनाए, क्या समझ आई इससे, उस सिनेरियो से निकल के भी सोचें क्या समझ आई, जिनके पास खुशहालियां भी हैं हर नियमतें भी हैं कोई रोकने टोकने भी नहीं है कोई कुछ नहीं है हर तरह की सहूलत है फिर भी हर वक्त बहाने हर वक्त ये हर वक्त इजाजतें मांगना हर चीज को मजबूरी बना लेना, उनकी पकड़ ज्यादा होगी। रदू भी अन यकूनु माल खवालिफ, वो इस राजी हो गए कि वो हों पीछे रहने वालियों के साथ, वो इस पे राजी हो गए इस पे खुश है, हाय कितना अच्छा है कि हम भी पीछे बैठ गए, पीछे रहने वालियों का क्यों बार बार आ रहा है, जिस तरह हम अपनी जुबान में बोलते हैं ना चूड़ियां पहन लें ऐसे आदमी, बुजदिली की एक बात होती है ना, यानी औरतों की तरह चूड़ियां पहन लें क्योंकि औरतें भी नहीं हिम्मत कर सकती वो भी नहीं लड़ सकती, तो तुम भी जो जैसे वो घरों में बैठी हुई है उनके साथ तुम भी चूड़ियां पहन के घरों में बैठ जाओ, यानी इनको इतनी भी नहीं शर्म आई कि देखो हम इतनी इनको अपनी जाने माल और चीजें और आराम इतना पसंद था उसके लिए इन्होंने ये बर्दाश्त कर लिया कि औरतों के साथ बैठे, हालांकि ये बुजदिली की और बेहिम्मती की और ये बड़ी एक शर्म की बात थी। वतबअल्लाहु अला कुलूबिहिम फहुम ला यालमून, मोहर लगा दी अल्लाह ने इनके दिलों पे तो वो जानते नहीं है, नहीं इल्म रखते, इनके पास सच्चा इल्म नहीं है, कुरान सुन के भी इनके पास इल्म नहीं आया, तो अल्लाह ने मोहर लगा दी। बाज़ दफ़ा इल्म भी सही ना हो तो इंसान इस अंजाम तक पहुंच जाता है कि दिल पे मोहर लग जाती है, पीछे रहना कितने बड़े नुकसान तक इनको ले गया, कितना बड़ा जुर्म है कि पीछे रह के भी इंसान खुश हो बजाय इसके कि उसके ऊपर रोए कि हाय हम नेकी के मौके से पीछे रह गए, इसका कोई फिक्र परवाह ही नहीं है, ला क्या हमारे साथ तो नहीं ऐसा होता कभी कि हम नेकी में पीछे रह जाएं तो हम खुश होते रहें, शुक्र है हमारी जान बच गई, शुक्र है मुझे नहीं इन्होंने ये काम कह दिया, शुक्र है मुझे नहीं करना पड़ गया, कहीं हम इस पे खुश तो नहीं होते, या कभी हम नेकी से पीछे रह जाते तो हम गमगीन होते रहते हूँ कि हाय ला एक मौका था नेकी का मेरे से रह गया, मेरे से ये चांस चला गया। और ये जो दिल पे मोहर लग जाना है ना ऐसे ही नहीं लग जाती, हदीस में भी है एक दफा इंसान कोई गलती करता है और तौबा नहीं करता तो एक स्याह नुक्ता उसके दिल पे लग जाता है और वो इंसान फिर आगे तौबा नहीं करता नहीं करता नहीं करता, वो नुक्ता बढ़ता जाता है बढ़ता जाता है बढ़ता जाता है, अगर तौबा कर लेता है वो धुल जाता है वो गुनाह धुल जाता है वो धब्बा साफ हो जाता है, लेकिन जब तौबा नहीं करता ना वो बढ़ता 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 पूरे दिल पे फैल जाता है पूरे दिल पे छा जाता है, फिर उसकी उसको तौबा की तौफीक ही नहीं होती, फिर वो ही है कि मोहर लग गई फिर नहीं तौफीक मिलती। तो यहाँ पे अगर आप इन सारी आयतों पे नोट करें, आज हमने दसवां पारा अल्हम्दुलिल्लाह मुकम्मल किया, क्या मौजू है क्या आप समझ रहे हैं इस सारे उससे, इतने दिन से आप एक ही बात पढ़े जा रहे हैं, क्या लगता है आपको, जिहाद माल और जान के साथ यहाँ पे नमाज का रोज़े का इन हज वगैरह इनका कोई यहाँ पे जिक्र नहीं आया, यानी यहाँ पे जिहाद है नफ्स के साथ भी माल के साथ भी, अल्लाह के दीन की खातिर कोशिश करना, ख़ास तौर पे जब अल्लाह के दीन को ज़रूरत हो, एक एक फ़र्द की जब ज़रूरत हो उस वक़्त अपने आप को बचा बचा के रखना, ये संगीन जुर्म है बहुत सख्त गुनाह है। वो है ना शेर, تو بچا بچا کے نہ رکھ اسے، تیرا آئینہ ہے وہ آئینہ، جو شکستہ ہو تو عزیز تر ہے نگاہ آئینہ ساز میں۔ اس دل کو بچا بچا کے کیوں رکھتا ہے؟ آئے یہاں نہ ٹھیس مون جائے، آئے وہ نہ کچھ کہہ دے، آئے ایسے نہ ہو جائے۔ یہ تو جتنا ٹوٹا ہوا ہوگا نا، تو آئینہ ساز جو دیکھنے والا ہے اس دل کے اوپر، جس کی نظر ہے، وہ اتنا ہی زیادہ اس کو قبول کرے گا۔ یہ ٹوٹا ہوا دل ہی تو اس کو پسند ہے، یہ اس کے لیے ٹوٹتا ہے۔ ہم رکھ چاہتے ہیں ہم بچا بچا کے رکھیں اس کو۔ تو کیا آپ سمجھتے ہیں آج کیا دین کو ضرورت ہے ہماری؟ یا دین تو مکمل ہو چکا، ماشاءاللہ غلبہ ہو چکا دنیا کے اندر، اب ہماری ضرورت نہیں، اب ہم اپنے اپنے کام کریں۔ آپ کیا سوچتے ہیں آج کے حالات میں، آج کیا ہماری ضرورت ہے دین کو؟ آج جہاں ہر طرف جہالت کے اندھیرے ہیں اور ہم اس کا رونا بھی بہت روتے ہیں، آج دین کو ضرورت ہے ایسے جان نثاروں کی جو اپنا جان مال لگا کے ان اندھیروں کو دور کریں۔ انسانیت آج تباہی کے جس راستے پہ چل پڑی ہے، آج ضرورت ہے ایسے لوگوں کی جو دین کو زندہ کر کے دکھائیں اپنی زندگیوں میں، اپنے گھروں میں، اپنے معاشرے میں۔ ضرورت ہے، ایک ایک فرد کی ضرورت ہے۔ آج جب دور فتن شروع ہو چکا ہے، دین کو ضرورت ہے ایسے خدمت گزاروں کی کہ جو اپنے معاشرے میں ان فتنوں کے آگے بند باندھیں۔ مگر کیا کوئی ہے اس راستے میں آگے بڑھنے والا؟ یا ہم سب اپنی جانوں کو بچا بچا کے رکھنے والے؟ ہم سب آج اپنے وقت، اپنے مال، اپنی صلاحیتیں بچا بچا کے رکھتے ہیں کہ وہ دنیا کے لیے تو لگ جائیں، لیکن دین کے لیے لگے تو کیا ملے گا مجھے؟ ہم سب بچا رہے ہیں اپنے آپ کو، کوئی دین کے لیے کچھ لگانا نہیں چاہتا، اور اس پہ راضی بھی ہیں، اس پہ خوش بھی ہیں کہ شکر ہے ہمارا نہیں لگ رہا، اس پہ ہمیں رنج بھی کوئی نہیں ہے۔ یہ کردار ہم نے یہاں پہ دیکھا ہے، اور اس کردار میں پھر دیکھیں ہمارا آج کی دنیا میں ہم کیا کردار ادا کر رہے ہیں۔ کوئی آج ہے جو اس دین کو اپنا کام سمجھے اور بچ بچ کے نہ رہے، اپنے آپ کو بچا کے نہ رکھے، اس کو اپنا کام سمجھے، پیچھے بیٹھنے پہ راضی نہ ہو جائے، اس کے لیے اپنا آپ لگائے، چھوٹی چھوٹی باتوں کو مجبوریاں نہ بنا لے، عذر نہ بنا لے، بہانے کر کر کے نہ پیچھے ہو۔ اللہ تعالی ہمیں دین کے لیے کچھ لگانے کے جذبے عطا فرمائے، اور اللہ تعالی ہمارے ذریعے دین کا بہترین فائدہ ہم سے لے، ہمارے ذریعے اس دین کو زندہ فرمائے۔ آج 10 پارے مکمل ہوئے ہیں، اللہ تعالی ان کو ہمارے عمل میں بھی لے کر آئے، یہ ابھی منزل نہیں ہے، ابھی یہ راستہ ہی ہے۔ سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک۔ تلاوت سنیں۔
فَإِن رَجَعَكَ اللَّهُ إِلَى طَائِفَةٍ مِّنْهُمْ فَاسْتَأْذَنُوكَ لِلْخُرُوجِ فَقُل لَّن تَخْرُجُوا مَعِيَ أَبَدًا وَلَن تُقَاتِلُوا مَعِيَ عَدُوًّا إِنَّكُمْ رَضِيتُم بِالْقُعُودِ أَوَّلَ مَرَّةٍ فَاقْعُدُوا مَعَ الْخَالِفِينَ ولا تصل على أحد منهم مات أبدا ولا تقم على قبره إنهم كفروا بالله ورسوله وماتوا وهم فاسقون ولا تعجبك أموالهم وأولادهم إنما يريد الله أن يعذبهم بها في الدنيا وتزهق أنفسهم وهم كافرون وإذا أنزلت سورة أن آمنوا بالله وجاهدوا مع رسوله استأذنك أولو الطول منهم وقالوا ذرنا لكم مع القاعدين رضوا بأن يكونوا مع الخوالف وطبع على قلوبهم فهم لا يفقهون لكن الرسول والذين آمنوا معه جاهدوا بأموالهم وأنفسهم وأولئك لهم الخيرات وأولئك هم المفلحون أعد الله لهم جنات تجري من تحتها الأنهار خالدين فيها ذلك الفوز العظيم وجاء المعذرون من الأعراب ليؤذن لهم وقعد الذين كذبوا الله ورسوله سيصيب الذين كفروا منهم عذاب أليم ليس على الضعفاء ولا على المرضى ولا على الذين لا يجدون ما ينفقون لا يجدون ما ينفقون حرج إذا نصحوا لله ورسوله ما على المحسنين من سبيل والله غفور رحيم ولا على الذين إذا ما أتوك لتحملهم قلت لا أجد ما أحملكم عليه تولوا وأعينهم تفيض من الدمع حزنا ألا يجدوا ما ينفقون إنما السبيل على الذين يستأذنونك وهم أغنياء رضوا بأن يكونوا مع الخوالف وطبع الله على قلوبهم فهم لا يعلمون